तफसीर 23वें पारे से आज हमारे सबक का आगाज है। वमा लिया ला अबुदु लजी फतरनी व इलैही तुरजाउन। और इस आयत को समझने के लिए जरूरी है कि आप जो हैं वो सूरत यासीन की आयत नंबर 13 की तरफ रुजू करें, क्योंकि जो असल वाकया है वो वहां से शुरू होता है। हमने उसको पिछले सबक में भी देखा था, लेकिन एक तायराना नजर इसको जो है इस पर फिर डाल लेते हैं। अल्लाह रब्बुल इज्जत फरमाते हैं वद्रिब लहुम, और बयान कर इनके लिए। तो आपको पता ही है द्वाद राबा जो है बयान करना, ये लफ्ज मारने के लिए भी इस्तेमाल होता है कि किसी को मारना, यानी एक चीज से दूसरी दूसरे को मारना, हाथ से या किसी से भी। दराबा दरबुन, और माजी की गर्दान अक्सर लोग दराबा की ही याद करवाते थे। जब ग्रामर में आप याद करते होंगे कभी, तो मैं कहती थी कि और भी इतने माजी हैं, आप मारना ही क्यों याद करवाते हैं, कुछ और याद दिला दे, है ना। तो खैर, एक इसके मानी है दरबा से मारना, ये दरबा या दरेबा, और दूसरा होता है जमीन पर जब चलना, दरफिल अर्ध, यानी जमीन पर चलना, जमीन पर दौड़ धूप करना। तो चलने के लिए, क्योंकि पांव जमीन पर मारा जाता है ना, तो आप सैरों से आप कर रहे हैं या कारोबार बिजनेस कस्बे हलाल के लिए, तो जमीन में दौड़ धूप करना उसके लिए इस तरह होता है। और तीसरा क्या है कि इन पर मिसाल मारो, गोया कि इनको मिसाल दो। तो हम कौन है, वैसे अहले मक्का मुराद है, लेकिन तमाम इंसान के, इन तमाम इंसानों को मिसाल दी जाए, मसल। और आपको पता ही है कि मिसाल जो है इसका मतलब क्या होता है, कि किसी के सामने जो है वो कोई उसकी हम मिसल चीज जो है वो रख दी जाए। अब हम मिसल चीज जब रखी जाए उसका ये नहीं मतलब होता कि हर चीज एग्जैक्ट वैसी है, तो बल्कि यानी गोया के मसावी या मुसावात मुराद नहीं होती मिसल से, बल्कि क्या मुराद होता है कि मिलती जुलती चीज। जैसे एक शबीह नहीं होती जो मिलती जुलती है, शबाहत है, इसका ये नहीं मतलब होता कि 100% हू बहू वही चीज है। तो इनके सामने एक मिसाल दो, और किनको मिसाल दो, अहले मक्का को, और मिसाल किसकी, असहाब अल करियाती, बस्ती वालों की। तो ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप अहले मक्का को करिया वालों की कहानी सुनाइए, उनकी कहानी सुनाइए। करिया जो है आपको पता है छोटी बस्ती और बड़ी बस्ती दोनों के लिए इस्तेमाल होता है। असहाब जो है स्वादहा बा से है, और साहिब जिन्होंने सोहबत पाई उस बस्ती की। तो उन बस्ती वालों की अहले मक्का को कहानी सुनाइए, और कब की कहानी। अब इसका कुरान कोई जिक्र नहीं करता बस्ती कौन सी थी, कहाँ रहती थी, कितने लोग थे, कैसे लोग थे, क्योंकि कुरान जो है जब बात को बयान करता है तो वो बात बयान करता है जिससे इबरत मिल सके, जिससे सबक मिल सके, जिससे तज़कीर हासिल हो, उसको जगह से, मकाम से, गिनती से, लोगों के नामों से, इससे कोई गरज नहीं है। आप पीछे बहुत दफा ऐसी मिसालें पढ़ चुकी हैं, है ना। तो क्या है कि करिया वालों की कहानी सुनाओ। करिया में कौन रहते थे, इंसान रहते थे, और इंसानों के पास अल्लाह ताला ने किसको भेजा, इज्जा अहल मुरसलून, जब इनके पास रसूल आए थे। हा की जमीर जो है ये करिया के लिए है, उस बस्ती वाले गांव वालों के पास जो थे मुरसल। और आपको पता ही है कि मुरसल भेजे गए, और मुरसल भेजने वाला, और मुरसलून क्या है, यहाँ पे जमा है ना। तो अल्लाह रब्बुल इज्जत जो है बता रहे हैं कि जब बस्ती वालों के पास भेजे गए आए थे, तो कौन भेजे गए थे, पैगंबर भेजे गए थे जो अल्लाह का पैगाम लेकर आए थे। और पैगंबर इस जमीन पर इंसानों के दरमियान सबसे अफजल हैं, सबसे आला हैं, वो तो मुस्तफा हैं, वो तो चुने हुए बरगजीदा अल्लाह के बंदे हैं, एम्बेसिडर हैं। और ये जो मुरसल है ना, अल्लाह ने फरिश्तों के लिए भी इस्तेमाल किया है, और जो इंसानों में से पैगंबर थे उनके लिए भी इस्तेमाल किया, और यहाँ जो है वो रसूलों के लिए है। इंसानों में से जो पैगंबर अल्लाह ने चुने थे उस बस्ती के लिए, उनके लिए है। अब यहाँ पे आप देखें कि फिर फरमाया इज अरसलना, जब भेजा हमने, भेजने वाला कोई आम नहीं था, हम थे। हम कौन, अल्लाह की जात जो खालिक है, जो मालिक है, जो अजीज है, जो रहीम है। तो भेजे जो, जिनको हमने भेजा था वो रसूल थे, और भेजने वाले हम थे। आप आयत जो है वो 3 में भी पढ़ चुकी, इन नकल अमीन अल मुरसलीन, آپ بے شک رسولوں میں سے ہیں، تاکید در تاکید کے بعد، کیونکہ اہل مکہ رسول کی قدر نہیں کر رہے تھے، رسول پر ایمان نہیں لا رہے تھے، رسول کو جھٹلا رہے تھے، استہزاء کر رہے تھے، باتیں بنا رہے تھے۔ تو بستی والے، یہ جو بستی تھی قریہ، ان کے پاس جب رسول آئے تو ان بستیوں کا جو تھا معاملہ، ان بستی والوں کا کیا تھا؟ اِذْ اَرْسَلْنَا إِلَيْهِمْ، جب ہم نے ان کی طرف رسولوں کو بھیجا، اس نئی نے، کتنے بھیجے؟ دو، اس نئین دو کے لیے آتا ہے، ہم نے دو رسول بھیجے، اور اس نانے بھی ہو سکتا ہے، تسمیہ کے لیے اس نانے بھی ہوتا ہے، اس نئی نے بھی ہوتا ہے، دو رسول ہم نے ان کی طرف بھیجے، فکذبوہما، پھر انہوں نے جو ہے جھٹلا دیا ان دونوں کو۔ بڑے افسوس کی بات ہے، بڑے ہی جو ہے وہ غم کی بات ہے، بڑی ہی پریشانی کی بات ہے کہ قوم کے لوگوں کا ضمیر مردہ ہو چکا تھا، انہوں نے قدر ہی نہ کی، انہوں نے رسولوں کی قدر و قیمت نہ جانی۔ فکذبوہما، پھر ان سب نے جھٹلایا، ہما ان دونوں کو، یہاں پہ جمع کا صیغہ ہے، تو یہ کہ بستی والوں نے ان دونوں کو جھٹلایا۔ اب یہ دونوں کون تھے؟ اس حصے میں جو ہے وہ مفسرین کے درمیان اختلاف ہے، کیونکہ ہمیں قرآن سے یہ بات نہیں پتہ چلتی، اور نہ ہی کسی واضح حدیث سے، کسی حدیث سے، کہ وہ دو بھیجے گئے رسول جو تھے ان کے نام کیا تھے یا بستی کون سی تھی۔ اس میں مفسرین کے درمیان اختلاف ہے، اور جیسا کہ میں نے پہلے بھی آپ کو بتایا تھا، اب پھر بتاتی ہوں، کہ ایک رائے یہ ہے کہ اس بستی سے مراد شام کا شہر انطاکیہ ہے، لیکن مفسرین یہ کہتے ہیں کہ مطلب لگتا ہے کہ انطاکیہ ہے لیکن ضروری نہیں، جیسے کہ اختلاف ہے کہ لگتا ایسے ہے کہ ہو سکتا ہے یہ انطاکیہ ہو، لیکن بعض کہتے ہیں کہ وہ نہیں ہے۔ اچھا، پھر دوسری بات یہ ہے کہ بھیجے گئے کون تھے، یعنی اس بستی کی طرف بھیجے گئے کون تھے؟ کہتے ہیں یہ عیسیٰ علیہ السلام کے فرستادہ میں سے تھے، یعنی عیسیٰ علیہ السلام کے جو فرستادگان تھے، جو بھیجے گئے تھے، ان میں سے کوئی تھا۔ تو کیونکہ یہاں پر جو ہے وہ حضرت عیسیٰ علیہ السلام کے مبلغین جو ہے وہ وہاں پہ پہنچے تھے، تو بہرحال یہ بھیجے گئے وہ تھے، ایک رائے تو یہ ہے۔ دوسری رائے، جیسے آپ موجودہ دور کے مفسرین میں سے آپ تدبر قرآن امین حسن اسلائی صاحب نے جو ہے وہ لکھی ہے، اور یہ کہتے ہیں کہ یہ جو دو بھیجے گئے تھے نا، یہ تھے موسیٰ علیہ السلام اور ہارون علیہ السلام، اور یہ بستی پھر کون سی ہوگی؟ مصر، مصر کا کوئی علاقہ۔ تو بہرحال اصل غیب کا علم جو ہے نا، وہ اللہ ہی جانتا ہے۔ قرآن جو ہے نہ بستی کو واضح کرتا ہے، اور نہ جو رسول ہیں ان کے ناموں کو واضح کرتا ہے۔ اور پھر اس ساری بات سے جو مقصود ہے وہ کیا ہے؟ کہ اہل مکہ اصل میں ہٹ درمی کر رہے تھے، جھٹلا رہے تھے، انکار کر رہے تھے، اور جو اہل مکہ کی روش تھی وہ مثل تھی اصحاب القریہ کے، اس بستی والوں کے۔ جس طرح اہل مکہ نے پیارے رسول کو جھٹلایا، اسی طرح یہ بستی والے جو تھے انہوں نے بھی اللہ کے بھیجے ہوئے رسولوں کو جھٹلایا۔ اللہ تعالیٰ کہتے ہیں دو کو جھٹلایا، فعززنا، پھر ہم نے قوت دی۔ آپ کو پتہ ہی ہے کہ عزا لفظ جو ہے عین زازا، عزت، عزت کے لیے بھی آتا ہے، قہر کے لیے بھی آتا ہے، کہ عزیز ہے نا، قہر کے لیے بھی آتا ہے، اور اس کے ساتھ جو ہے یہ قوت، غلبے کے معنی بھی دیتا ہے۔ تو عزت ہے، قوت ہے، یا قہر، غلبہ وغیرہ۔ تو یہاں پہ کیا ہے کہ ہم نے تائید کی، فعززنا، پھر ہم نے امداد کے لیے بھیجا، ہم نے مدد دی، ہم تھے مدد دینے والے، بثالث، تیسرے سے، ثالث، تیسرا نبی ہم نے بھیجا، تیسرا ان کی مدد کے لیے بھیجا۔ فقالو، پس بستی میں جب یہ گئے، تو یہ جو قالو کی ضمیر کس کے لیے؟ رسولوں کے لیے۔ فقالو، پس وہ بولے، انا الیکم، بے شک ہم ہیں طرف تمہاری، مرسلون، بھیجے گئےوں میں سے۔ مرسل، بھیجا گیا، اور مرسل واحد ہے، مرسلون جمع ہے، تو ہم ہیں تمہاری طرف رسول کی حیثیت سے بھیجے گئے، ہم خود نہیں آئے، ہمیں بھیجا ہے، اور بھیجا کس نے تھا؟ اللہ تعالیٰ نے۔ تو آپ دیکھ لیجئے کہ بڑے خوبصورت انداز میں، بڑے پیارے انداز میں جو ہے وہ، اب تیسرا جب جاتا ہے، کیونکہ دو کو منع کر رہے ہیں، انکار کر رہے ہیں، جھٹلا رہے ہیں، تو اب تین ہو گئے ہیں، एक अकेला होता है, दो ग्यारह होते हैं, और तीन हो जाए तो पूरी एक जैसे कुव्वत और जमात जैसे एक बन जाती है। अब तीन है और वो जाकर दावत देते हैं, पालू वो बोले, अब बस्ती वाले बोले मा अंतुम नहीं हो तुम, इल्ला मगर बशरु मिसलुना इंसान हम ही जैसे, तुम तो हम ही की तरह के जो है वो इंसान हो। तो ये था पहला इल्जाम या पहला एतराज जो के बस्ती वालों ने किया। बस्ती वाले जो थे वो उन्होंने जब पैगंबरों का इनकार किया तो इनकार करने के लिए एतराज कौन सा किया कि तुम हमारे ही जैसे इंसान हो, तुम अल्लाह के रसूल कैसे हुए? अगर अल्लाह ने किसी को रसूल भेजना ही होता तो किसी बढ़कर मखलूक को रसूल बनाता, ना कि हमारे ही जैसे इंसानों को। और ये एतराज कुरान में रसूलों के मुकज्जबीन की तरफ से बार बार नकल हुआ है, बार बार ये आया है। और जैसे आप देखिए कि कुफारे मक्का कहते थे रसूल अल्लाह को, सूरत अल फुरकान आयत नंबर 7, वकालू माली हाजर रसूली या कुलुत्तामा व यमशी फिल अस्वाक। फिर आप देखिए कि सूरत अंबिया आयत नंबर 3, وَأَسَرُّ النَّجْوَى الَّذِينَ ظَلَمُوا هَلْ هَذَا إِلَّا بَشَرٌ مِثْلُكُمْ أَفَتَأْتُونَ السِّحْرَ وَأَنْتُمْ تُبْصِرُونَ۔ اب ترجمے کی ضرورت نہیں ہے نا، یہ صورتیں آپ پڑھ چکی ہیں اور آپ کو سمجھ آتی ہے۔ پھر اسی طرح آپ دیکھیں حضرت نوح علیہ السلام نے جب دعوت دی تو ان کی قوم کے جو سردار تھے اور لوگ تھے انہوں نے کیا کہہ کے انکار کیا، سورت مومنون آیت 24، مَا هَذَا إِلَّا بَشَرٌ مِثْلُكُمْ يُرِيدُ يَتَفَضَّلَ عَلَيْكُمْ وَلَوْ شَاءَ اللَّهُ لَأَنزَلَ مَلَائِكَةً مَا سَمِعْنَا بِهَذَا فِي آبَائِنَا الْأَوَّلِينَ۔ یہ ہماری طرح کا رسول ہے، یعنی رسول ہے لیکن ہماری طرح کا انسان ہے، اور چاہتا ہے کہ تم پر اپنی فضیلت جمائے، اگر اللہ چاہتا تو فرشتے نازل کر سکتا تھا، ہم نے تو یہ بات کبھی اپنے باپ دادا سے سنی ہی نہیں، کیا کہ انسان رسول بن کر آئے۔ پھر قوم عاد نے یہی بات حضرت ہود علیہ السلام کے متعلق گئی، سورت مومنون ہے آیت 33 سے 34 ہے، اور قوم عاد جو ہے حضرت ہود علیہ السلام کے متعلق یہ بات کہتی ہے، وَا هَذَا إِلَّا بَشَرٌ مِثْلُكُمْ يَاكُلُ مِمَّا تَاكُلُونَ مِنْهُ وَيَشْرَبُ مِمَّا تَشْرَبُونَ وَلَئِنْ أَطَعْتُمْ بَشَرًا مِثْلَكُمْ إِنَّكُمْ إِذًا لَخَاسِرُونَ۔ سورت قمر آیت 24 میں حضرت صالح علیہ السلام کے متعلق قوم سمود نے کہا، ابشرا منا واحدۃ نتبعو، کیا ہم اپنے میں سے ایک انسان کی پیروی جو ہے وہ اختیار کر لیں؟ تو گویا کہ یہ معاملہ قریباً قریباً تمام انبیاء کے ساتھ پیش آیا کہ ان کے جھٹلانے والوں نے ایک بڑا اعتراض جو کیا۔ اگر آپ سے پوچھا جائے کہ انبیاء کو جب لوگوں نے جھٹلایا تو کیا اعتراض کیا، تو آپ اس بات کو ہمیشہ یاد رکھیں سرے فہرست کے ہم ہی جیسا ایک انسان۔ اب سوال یہ پیدا ہوتا ہے کہ کیا امت محمدی آج کیا جو ایمان لے آئے کیا وہ بھی یہ اعتراض کرتے ہیں؟ آج ہمارے مسلمانوں میں سے ایک گروہ جو ہے وہ پیارے رسول اللہ صلی اللہ علیہ وسلم کو نور کہتا ہے، وہ کہتا ہے کہ وہ بشر نہیں ہے بلکہ نور ہے، اور وہ کہتا ہے کہ وہ ہماری باتیں سنتے ہیں، اور تمام مردے سنتے ہیں جب آپ انہیں سلام کرتے ہیں یا بات کرتے ہیں، یا مسجد نبی میں آپ جائیں تو یا رسول اللہ کہنا اور السلام علیکم کہنا، تو یہ تو کسی بھی قبرستان میں جائیں تو آپ کہتے ہیں یا اہل القبور السلام علیکم۔ تو بہرحال تو ہمیں بھی اپنا جائزہ لینا چاہیے، جیسے پھر میلاد کی محفل میں لوگ کہتے ہیں کہ اب کھڑے ہو جائیں ادب اور احترام کے ساتھ، اس لیے کہ اب رسول آگے ہیں، اور جو اس بات کو ماننے والا نہیں ہے یا بے ادب ہے تو محفل سے باہر نکل جائے، ہے نا؟ تو پھر یا رسول اللہ کہہ کر جو ہے وہ پڑھنا ساری باتیں۔ تو آپ ایک بات یاد رکھیے گا کہ پچھلی قوموں نے کتنے تکرار کے ساتھ اور کتنے اصرار کے ساتھ یہ جو ہے وہ اعتراض کیا ہے، تو ہمیں بھی جو ہے نا ضرور اس بات پر ٹھنڈے طریقے سے غور کرنا چاہیے، ٹھنڈے دل سے غور کرنا چاہیے۔ اللہ تعالیٰ بار بار یہ بات کہتے ہیں کہ ہم نے جو رسول بھیجے انہی میں سے بھیجے، انہی کی طرح کھاتے پیتے تھے، گلیوں میں چلتے تھے، بیوی بچے رکھتے تھے، ان کی بشری حاجات تھی۔ تو یہ بات، तो पहला इतराज था मा अंतुम इल्ला बशरुम मिसलुना। अच्छा दूसरा उनका इतराज क्या था, वमा अंजला और नहीं नाजिल किया अर्रहमानु रहमान ने मिन शैइन कोई चीज, रहमान ने कोई चीज नाजिल नहीं की। ये इनका दूसरा इतराज था कि ऐसा नहीं है कि रहमान ने जो है वो कोई चीज नाजिल की हो। इन अंतुम इल्ला तकज़िबून, मगर तुम जो है वो महज झूठ बोलते हो। अब कुफारे मक्का जो थे वो क्या इनकार कर रहे थे कि कोई वही नाजिल नहीं होती, कोई आप रसूल नहीं है, कोई कुरान नहीं आता आपको, तो कोई सिखा जाता है, आप तो शायर हैं, आप तो साहिर हैं, आप तो मजनू हैं, दीवाने हैं, काहिन हैं, और पता नहीं जाने क्या क्या बातें वो करते थे। तो इंसानी हदायत के लिए अल्लाह ताला ने कोई वही नाजिल नहीं की। तो ये जो इतराज है ये भी हमेशा से इंसानों का रहा कि अल्लाह ताला ने आलम बाला से इंसानों की फलाह के लिए कुछ भी नाजिल नहीं किया। अब आप देखिए कि यहां पे क्या है कि रहमान ने कुछ भी नाजिल नहीं किया, क्योंकि आयत 11 में भी देखें तो वो क्या कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला कहते हैं इन्नमा तुंज़िरु मन इत्तबअ अज़्-ज़िक्र व खशिया अर-रहमान बिल-ग़ैब। तो रहमान जो है वो देखे रहमान से डरना, ये असल बात। फिर आयत 5 सूरत यासीन में आप पढ़ चुकी रहीम, तो गालिब और रहीम रहम करने वाले ने कुरान को नाजिल किया, तो वो कहते हैं रहमान ने कुछ भी नाजिल जो है वो नहीं किया। और अल्लाह ताला कुरान में बहुत सी सूरतें आपको मिलेंगी जिसमें अल्लाह ताला कहते हैं कि हमेशा इंसानों ही को रसूल बनाकर भेजा और किसी को रसूल बनाकर नहीं भेजा। सूरत अंबिया आयत 7 और 8, सूरत अल फुरकान आयत 20, सूरत बनी इसराइल आयत नंबर 95। तो बहुत सी ऐसी आपको आयात मिलेंगी कि अल्लाह ताला बार बार एक बात कहते हैं कि इंसानों को रसूल बनाकर भेजा, और फिर जब भेजा तो उनको जो है वो वही भी दी। तो इसीलिए सूरत यासीन की इब्तदाई आयतें जो हैं इसमें दो बातें जो हैं जिनको ताकीद के साथ और तीन तीन ताकीदों के साथ सामने रखा गया, उसमें से एक तो ये कि कसम है कुरान हकीम की कि कुरान नाजिल किया है, और दूसरी बात कि बेशक आप रसूलों में से हैं। तो कैसे अहले मक्का कुरान को और आपको झुठलाते हैं। लेकिन उस बस्ती वालों ने भी ये दो एतराज जो थे वो किए थे। और सूरत यासीन जिसको पढ़ने पढ़ाने का बहुत रवाज है और हम बरकत हासिल करना चाहते हैं, और इसमें कोई शक नहीं कि कुरान की हर आयत जो है वो बरकतों के खजानों से माला माल है। ये रहमतों में से सबसे बड़ी रहमत है कुरान का नजूल, अल्लाह की बरकतों में से सबसे बड़ी बरकत, रहमतों में से सबसे बड़ी रहमत। दुनिया में बहुत सी नेमतें हैं, अनगिनत नेमतें जिन्हें मैं और आप शुमार नहीं कर सकती। वइन तउद्दु नेमतल्लाह ला तुहसूहा, हम उनका अहसा या अहाता नहीं कर सकते। लेकिन ये बात याद रखिएगा जितनी भी नेमतें हैं जब तक हम दुनिया में हैं हम उन सब नेमतों से फायदा उठाते हैं, और जब मर जाते हैं, जब सांस की डोरी जो है वो टूट जाती है, जब सांस की हिचकी जो है वो खत्म हो जाती है, जब इंसान जो है वो दुनिया से जाता है, तो फिर क्या होता है, सारी नेमतें खत्म हो जाती हैं। एक नेमत है जिसको हम साथ अपने ले जा सकते हैं, जो कब्र के अंधेरों में, जो पुल से रात की सख्तियों में, जो हशर के मैदान की रुसवाइयों में, परेशानियों में, पूरी मुश्किलात में जो नेमत काम देगी वो अर-रहमान अल्लामल कुरान, अल्लामल कुरान। बहुत ज्यादा रहम करने वाले ने कुरान को नाजिल किया, और कौम क्या ये कह रही है कि अल्लाह ने कुछ भी नाजिल किया ही नहीं है और तुम जो है वो झूठ बोलते हो। आप देख लीजिए, आज आप में से कोई दावत दे, आप बात करें सच्ची, बात करें कुरान की, और कोई आपसे ये कह दे कि आप तो झूठी हैं, जाओ हम आपको नहीं मानते, आप तो झूठी हैं, आपको कोई ऐसे कह दे, आपका तो रो रो के बुरा हाल हो जाता है। आप किसी की करें खिदमत, बड़े साल खिदमत करें, और बीच में कोई एक ऐसा वाकया हो जाए कि आपसे जरा कमी बेशी हो जाए, और फिर आपके अपने करीबी लोगों में से कोई कह दे कि नहीं वो तो तुमने सारा ढोंग रचाया था, तुमने कोई नहीं मेरी खिदमत की, तुमने कोई नहीं मेरी मदद की, तुम मुझे मेरी कोई नहीं इज्जत करती, तो आपका तो बुरा हाल हो जाता है, आंखें सुर्ख हो जाती हैं और फूट फूट के इंसान रोता है कि देखो जी इतने साल जिंदगी के मैंने इसकी ये खिदमत की और ये शख्स ऐसा है कि मान के ही नहीं देता, अफसोस कि इसने मेरी कदर ही ना जानी, मुझे पहचाना ही नहीं। और कौम क्या कर रही है, इन अंतुम इल्ला तकज़िबून, قالوا وہ بولے ربنا ہمارا رب یعلم جانتا ہے انا بے شک ہم الیکم طرف تمہاری لمرسلون بھیجے گئے ہیں کہ بے شک ہم تمہاری طرف جو ہے وہ بھیجے گئے میں سے ہیں. تو اس سے جو ہے وہ کیا بات پتہ چلتی ہے کہ اب جو ہے رسول کہتے ہیں کہ ہمارا رب جانتا ہے کہ ہم ضرور تمہاری طرف رسول بنا کر بھیجے گئے ہیں. یہاں پہ مفسرین یہ کہتے ہیں کہ رسولوں کا یہ کہنا ربنا یعلم ہمارا رب جانتا ہے, کہتے ہیں یہ قسم کے مفہوم میں ہے کہ اب وہ رب کی جو ہے وہ گواہی دیتے ہیں کہ اللہ جانتا ہے کہ ہم تمہاری طرف بھیجے گئے ہوں میں سے ہے. وما علینا اور نہیں ہے ہم پر الا مگر البلاغ المبین. البلاغ کا مطلب ہوتا ہے پہنچا دینا, بلاغ پہنچا دینا, پہنچا دینا مبین کھلا واضح صاف روشن, اور ہم پر صاف صاف پیغام پہنچا دینے کے سوا کوئی ذمہ داری نہیں ہے. اس کا مطلب یہ ہے کہ دلوں میں ایمان اتارنا ہماری ذمہ داری نہیں ہے. اگر تم بات نہیں مانو گے تو اپنا انجام جو ہے وہ بھگت لو گے. ہم تو پیغام پہنچا کر اپنے فرض سے سبکدوش ہو جائیں گے, جیسے ٹیچر پڑھا کر فارغ ہو جائے اور پھر طالب علموں سے کہے کہ اب پڑھنا یا نہ پڑھنا, تیاری کرنا یا نہ کرنا, آپ کی ذمہ داری ہے. نہیں پڑھو گے تو فیل ہو گے, پڑھو گے تو پھر اپنا مستقبل جو ہے بناؤ گے. اسی طرح والدین بچوں سے کہتے ہیں بیٹا ہمارا کام تھا تمہیں سمجھانا, اور جان توڑ کوششیں کرتے ہیں والدین, نہ صبح دیکھتے ہیں نہ شام, راتیں دن ایک ہی بات کہ پیارے بیٹے وقت پہ جایا کرو, پیریڈ مس نہ کیا کرو, پڑھائی کیا کرو, یہ تمہاری دوستی اچھی نہیں ہے. میں دیکھتی ہوں, ہم دیکھتے ہیں دن بدن تمہارے اخلاق میں, تمہاری نمازیں اس میں اثر آ رہا ہے, متاثر ہو رہی ہیں. پیارے بچے تم ان کے ساتھ نہ رہا کرو. بچہ مان کے نہیں دیتا, وہ کہتا نہیں ماما میرا بہت اچھا دوست ہے, آپ نہیں جانتی بہت اچھے ہیں میرے یہ فرینڈ. پھر ایک دن کیا ہوتا ہے کہ پھر وہی بچہ کہتا ہے کہ ماں میں نے آپ کی بات مان لی ہوتی تو آج میں اس جگہ پہ نہ ہوتا, آج میں بہت زیادہ میں تباہی کی طرف چلا گیا. پھر بہت وقت گزر چکا ہوتا ہے, بہت وقت گزر چکا ہوتا ہے. نیو یارک میں میری ایک طالب علم تھی, میری دوست تھی, بہت لائق تھا ان کا بیٹا. اور نیو یارک میں, نیو یارک سٹیٹس میں جب بچے آٹھویں کلاس میں ہوتے ہیں نا تو وہاں پہ ایگزام ایک ہوتا ہے, اور اس ایگزام میں پورے نیو یارک کا ایگزام ہوتا ہے, اس میں نا میرٹ کے لحاظ سے ان کو اسکول ملتے ہیں, اور دو تین اسکول جو ہے نا نمبر ون پہ ہیں, ون ٹو تھری, کوئی میڈیکل میں جانے والا ہے, کوئی کمپیوٹر میں, سائنس میں, اس کے مطابق. تو اس کا بچہ گفٹڈ اسکول میں گیا, بس وہاں جا کے پھر اس کو صحبت خراب مل گئی. کہتی ہیں کہ میں نے بس لگوا کے دی, سالانہ $2000 تقریباً, 1800-2000, اور اس کے بعد جو تھا جب صحبت غلط ہو گئی, بچے نے پھر ادھر ادھر آوارا غلط دوستیاں, بڑا میں نے رونا, بڑا سمجھانا, بچے نے مان کے نہ دیا. پھر وہ بچے چلے گئے, کوئی اور بھی خراب ہو گیا, کوئی جو لائق بچے تھے وہ بہت اچھی جگہ پہ چلے گئے. پھر سال دو سال بعد میرے بچے کو ہوش آیا, اور ان دنوں بھی میرا ان کے ساتھ تعلق تھا جب بچہ پریشان تھا. اب وہی بچہ جو ہے ماشاءاللہ, یعنی سال دو سال گزار کر تھا تو انٹیلیجنٹ نا, ٹیلنٹڈ تھا, گفٹڈ پروگرام میں تھا, اور اب وہی بچہ جو ہے ماشاءاللہ ایسی جاب ملی ہے کہ 2 لاکھ کے قریب سالانہ, 2 لاکھ سالانہ, اور بہت اچھی اچھی آفر. اب وہ وکیل بن گیا ہے, اور وکیل اور یہاں کا وکیل اور بڑے بڑے لوگوں کے ساتھ, لیکن وقت بہت ضائع کیا اس نے نا. تو زندگی اتنی نہیں ہے کہ اس کو ضائع کر دیا جائے. تو اصل بات کیا ہے کہ جب ہمارا ناسے ہمیں نصیحت کرے تو ہمیں اس کو سمجھنا چاہیے. اب ہم پر صاف صاف پیغام پہنچا دینے کے سوا کوئی ذمہ داری نہیں ہے. پالو وہ بولے, بستی والے کہنے لگے, انا تطیرنا بکم, ہم تم کو جو ہے وہ منحوس سمجھتے ہیں. میں آپ کو یہ بات بتا چکی ہوں کہ اہل عرب کے ہاں یہ رواج تھا کہ وہ پرندے کو اڑا کر اس سے اپنے لیے فال نکالتے تھے. اگر وہ پرندہ دائیں طرف جاتا تو اس سے اچھی فال لیتے, بائیں طرف جاتا تو اس سے بری فال لیتے. تو اسی سے, ویسے تو پرندہ کہتے ہیں طیر طیور, اڑنے والے پرندے, لیکن یہ تطیرنا یہ لفظ جو ہے وہ فال نکالنے کے لیے جو ہے وہ استعمال کیا جانے لگا. اور تطیرنا لفظ جو ہے, یعنی فال بھی کیسی کہ منحوس یا فال بد کے لیے لفظ استعمال ہونے لگا. انا تطیرنا بکم, بے شک ہم آپ کو جو ہے فال بد سمجھتے ہیں یا منحوس سمجھتے ہیں. اس کی دو وجہ تھی. پہلی وجہ کیا تھی کہ جب نبیوں نے, پیغمبروں نے آ کر دعوت دی تو ان کی قوم دو حصوں میں بٹ گئی. اب جب قوم کے دو حصے ہو گئے तो क्या हुआ कि आपस में एक इनकार करने वाले थे, एक इकरार करने वाले थे, तो लड़ाई झगड़ा होता है ना। और दावत के साथ घरों में भी आते हैं कि घर के अंदर एक टीवी ऑन कर रहा होता है और एक टीवी जो है वो ऑफ कर रहा होता है ना। एक जो है वो कह रहा होता है कि ये सब गलत है, वैलेंटाइन डे नहीं मनाना चाहिए, इस्लाम में इसकी कोई हैसियत नहीं है। और दूसरा कहता है तो ये तो दुनिया की सतह पे जो है ना मोहब्बत करने का दिन है, ये मैसेज ऑफ लव जो है उसको फैलाने का दिन है। और अब तो दिल जख्मी जख्मी होता है इस बात से, कहां मुसलमानों के खून और उनकी इज्जतों से फिलिस्तीन की जमीन भर गई, कहां बच्चे जख्मी, कहां औरतें जख्मी, कई लोग मर गए। और मैं पिछले दिनों खबर पढ़ी थी, तीन बच्चियां, उस आदमी का बेटा कोई नहीं था फिलिस्तीन में, बेटा कोई नहीं था, तीन बच्चियां बूढ़ी दादी के साथ सफेद झंडा लेकर घर से निकली और फिर इसराइल के टैंक ने बमबारी की और फिर वो मर गई। और फिर कोई भी उनके, कितने घंटे वो लाश पड़ी रही, ये बीबीसी ने खबर दी, कितने घंटे लाश पड़ी रही, कोई उनके पास भी ना आया। तो एक तरफ फिलिस्तीन के ये हालात और एक फिलिस्तीन क्या, दुनिया में मुसलमान जहां भी हैं, कश्मीर देख लें, अफगानिस्तान देख लें, पाकिस्तान, इंडिया, सर्ब के इलाके और रशिया को आप देख लें, कई जगह ऐसी हैं कि मुसलमान बड़ी परेशानी, तंगी, मुसीबतों में हैं। और खून मुसलमानों का बहुत सस्ता है। और मुसलमान, बाकी मुसलमान क्या कर रहे हैं, वैलेंटाइन डे मना रहे हैं। और फिर अफसोस जब इस्लामी ममालिक में भी ये हो, और वैलेंटाइन डे मनाना, और आपको पता ही है वैलेंटाइन डे पे लेक्चर आपने सुना था, इस वक्त वेबसाइट पे भी है, आप सुन सकते हैं और ज्यादा से ज्यादा लोगों को कहें कि वो सुने, क्योंकि उर्दू में भी है, इंग्लिश में भी है, tazkirulquran.com पे। क्यों सुने और सुनाएं, इसलिए कि ये इसकी इब्तदा भी गलत है और इस तरह मोहब्बत जो है इस्लाम इसकी इजाजत भी नहीं देता कि यूथ है, जवान है और मिल रहे हैं, मिला रहे हैं आपस में, तो या कोई कार्ड दे रहे हैं या सुरख कपड़े पहनना या फिर दिल अपने बाजुओं पे दिल बनाना या अपने चेहरे पे दिल बनाना या फिर ये कि बाज दुकानें हैं उन्होंने पूरा अपने आप को सुरख कर लिया है, मुसलमानों की दुकानें हैं, कारपेट सुरख है, हर चीज सुरख है, या फिर ये कि मिठाइयां दिल वाली बना रहे हैं, यानी गोया कि दिल वालों का दिन है, ये दुनिया की सतह पे दिल वालों का दिन है। और मैंने आपको बताया था इसकी इब्तदा में क्या था कि गलत तरीके से दो लोग मिले और फिर वो ये कि भी काफरों के हाथों, ये जायज है, इस्लाम में तो ये जायज ही नहीं है। हाँ, मोहब्बत जायज है, किससे, बच्चों की वालदैन से मोहब्बत जायज है, शोहर की बीवी से, बीवी की शोहर से, और कोई मोहब्बत जायज नहीं है। और फिर ऐसे प्रोग्रामों का होना जिसमें वैलेंटाइन कोई मुंतखब हो, यानी लड़कियां लड़के जमा हैं या लड़के मर्द और औरतें जमा हैं और फिर किसी जोड़े को वैलेंटाइन माना जाए कि ये अपनी शनाख्त और देखने के लिहाज से, फिर उर्दू के टीवी के प्रोग्राम हो ऐसे या इंग्लिश के, हम सुन रहे हैं, देख रहे हैं, या फिर औरतें अपने शोहरों को मुतालबा करें कि आज तो वैलेंटाइन डे है, हमें भी बाहर ले चलो, बहुत दिन है मोहब्बत करने के, वैलेंटाइन डे पर जो है वो कोई ऐसा काम नहीं करना चाहिए। बाज कहते हैं कि चलो वैसे तो शोहर कुछ करते कराते नहीं, चलो वैलेंटाइन डे पर ही सही। तो असल बात क्या है कि पैगंबर आए थे उनको ईमान की दावत देने और ईमान को उन्होंने अपने लिए जो है वो नफरत समझ लिया और कहा कि तुम हमारे लिए फाले बद हो, तुम्हारी वजह से हमारी बस्ती में लड़ाई हो गई है, और रसूलों को उन्होंने फाले बद समझा। दूसरी बात यह है कि जब उन्होंने अल्लाह के रसूलों का इनकार किया तो वहां पे कहत पड़ गया, बारिश आनी रुक गई, और जब बारिश आनी रुक गई तो बस्ती वालों ने कहा कि तुम्हारी वजह, तुम्हारी आमद हमारे लिए बदशगुन है, तुम्हारी वजह से हमारी बस्ती पर कहत आ गया है। और जब बारिश रुके और जब जमीन पैदावार ना दे और जब बच्चे पैदा ना हो तो फिर अस्तगफार करना चाहिए, क्योंकि गुनाहों की वजह से ये चीजें मुतासिर होती हैं, जमीन की पैदावार, औरतों की पैदावार, आसमान की पैदावार, बारिश वगैरह, सारी चीजें। तो ये दूसरी वजह ये हो सकती है। बस्ती वाले कहने लगे हम तुम्हें अपने लिए फाले बस समझते हैं, लइल्लम तंतहू, अगर तुम बाज ना आए, लनर्जुमन्नकुम, यहाँ पे भी दो ताकीद है, लाम लामे ताकीद और नून है, नून भी ताकीद का है कि हम जरूर बा जरूर तुम्हें रजम कर देंगे, और राजी मीम के मानी होते हैं कि पत्थर से किसी को मार देना, रजम करना। और ये बस्ती वालों ने रसूलों को धमकी दी और बड़ी शदीद धमकी थी, किस चीज से बाज ना आए, कहते हैं कि रसूल 10 साल तक उनको समझाते रहे, मसलसल समझाते रहे, वो इनकार करते रहे। एक धमकी ये थी कि तुम्हें पत्थरों से मार देंगे, दूसरी क्या थी, वल्ला यमस्सन्नकुम मिन्ना अज़ाबुन अलीम, और तुम हमसे बड़ी दर्दनाक सजा पाओगे, बड़ा सख्त तुम्हारा जो है वो तुम्हें सामना करना पड़ेगा, और वो सामना क्या है कि हमारी तरफ से तुम्हें जो है वो सजा मिलेगी। तो आप देख लीजिए कि किस तरह से कौम के लोगों ने रसूलों को दुख दिया और किस तरह से रसूलों को कौमों के जरिए जो है वो तकलीफें सहनी पड़ी। पालू रसूलों ने जवाब दिया तायरुकुम माकुम के तुम्हारी फाले बद तुम्हारे साथ लगी हुई है, कि तुम हमें मनहूस समझते हो, तुम तो खुद ही मनहूस हो कि रसूलों का इनकार और अल्लाह की वही का इनकार, अल्लाह ने जो पैगाम दिया तुम उसका इनकार कर रहे हो। अगर बारिश रुक गई है अपने अमलों पे गौर करो, तो क्या है तुम्हारी फाले बद तुम्हारे साथ लगी हुई है। आप सूरत बनी इसराइल आयत 13 में पढ़ चुकी हैं, वकुल्ला इंसान अलजमनाहू तायरहू फी उनुकही, हर शख्स का परवाना है खैर और शर हमने उसकी गर्दन में लटका रखा है। तो कोई किसी के लिए मनहूस नहीं है। पिछले दिनों एक बहू बेचारी इस बात पे रो रही थी कि मेरी सास ये कहती है कि तू इस घर में मनहूस आई है, कि तू आई तो फिर तेरे मतलब मेरे बेटे की जॉब छूट गई, तेरे शोहर की, तू आई तो अब घर में नुकसान ही होता चला जा रहा है, फलां बीमार है और फलां जो है उसका क्या कोई डेथ हो गई है, तो तू हमारे लिए जो है वो मनहूस है। तो फिर वो पूछ रही थी मुझसे औरत के क्या क्या मैं मनहूस हूं। या फिर बाज लोग जो हैं वो सफर के महीने को मनहूस समझते हैं, कि सफर का महीना जो है वो मनहूस है। तो इस सिलसिले में भी आप देखें कि सफर के महीने के बारे में मुझे लोगों के फोन आने लगे कि लोग ये कहते हैं कि ये सफर का महीना बहुत भारी होता है और खैर खैरियत से अल्लाह करे गुजर जाए, और जो है वो अगर कोई बीमार हो जाए तो कहते हैं कि बस अब आखिरी बार आखिरी लम्हात है, अल्लाह करे कि खैरियत से ये गुजर जाए क्योंकि सफर के महीने में बीमारी। या फिर ये कहते हैं कि वैसे तो जैसे पैदाइश खुशी की बात है, लेकिन कहते हैं कि अल्लाह खैर खैरियत करे कि सफर का महीना है। फिर इसी तरह कहते हैं मर्दों के लिए सफर का महीना मुसीबतों परेशानियों का महीना है, गम का महीना है, सफर पे मर्द ना जाएं, अल्लाह रहम करे और शादी भी ना हो। और फिर क्या कहते हैं कि मुजम्मिल सूरज जो है ना इसका खत्म करवाया जाए 200 दफा 313 दफा तो मुसीबतें खत्म, रोजी में बरकत। और फिर सवा पौ घ्यू जो है हर मर्द के लिए शाम में दिए जाते हैं गरीबों फकीरों को, और कभी आपस में एक दूसरे को भी दे देते हैं कि इस तरह जो है वो अल्लाह रहम करेगा। और फिर आटे की गोलियां बनाकर 313 दफा पड़ी जाती हैं, और फिर उन पर हर गोली पर सूरत मुजम्मिल पड़ी जाती है सफर के महीने में, और फिर उसको पढ़ने के बाद समंदर में फेंका जाता है ताकि मछलियां उनको खाएं और फिर इस तरह रिस्क में जो है वो इजाफा हो। तो और भी बहुत सी बातें हैं कि सफर के महीने के बारे में इस महीने को भी लोग मनहूस समझते हैं। तो असल बात क्या है कि सारे महीने अल्लाह के हैं, अल्लाह ने बनाए हैं, ना कोई महीना मनहूस है, ना कोई दिन मनहूस है, ना कोई फर्द मनहूस है। और जैसे वो किसी औरत का मुझे फोन आया कि हमारे यहाँ बचपन से हमारे यहाँ ये चीज बहुत पढ़ी जाती थी, और मेरी बहन का शौहर बाहर गया और उसका एक्सीडेंट हो गया तो सफर के महीने में, तो अब मेरी अम्मी उसको ये कहती हैं कि तुमने चूंकि सूरत मुजम्मिल नहीं पढ़ी, या फिर ये कि ये सफर का महीना जो है ये बड़ा सख्त है तो तुम लोग इसका ख्याल करो ना। तो बहुत यानी गोया कि जब से सफर शुरू है हमारे यहाँ बहुत परेशानी है कि बहुत मुश्किल वक्त है। और कहती है मेरी एक औरत कहने लगी कि मेरी बहन कहती है कि मैंने सूरत मुजम्मिल जो है वो 300 दफा या 313 दफा पढ़ी तो उसके नतीजे में मेरे पास जो है ना ट्यूशन आने लगी, बच्चे आने लगे, हालांकि कितने दिनों से रोजी नहीं थी। तो असल बात क्या है, आजमाइश इंसान की। तो ऐसा नहीं है, और ये गलत बातें हैं जो बाज लोग बाज नंबर को गलत समझते हैं। यहाँ के लोग कौन से नंबर को गलत समझते हैं, 13, 8 और 13 तारीख जो है वो कहते हैं कि ये सही तारीख नहीं है, 3, 13, 23 के ये हमारे लिए बदशगुन है। बाज लोग बुध के दिन को अपने लिए बुरा समझते हैं। बहरहाल तो अब क्या है कि पैगंबरों ने कहा तायरुकुम माकुम के तुम्हारी फाले बद तुम्हारे साथ लगी हुई है, आइन जुकिर तुम, क्या तुम इसलिए हमें मनहूस समझते हो कि तुम्हें नसीहत की गई, कि तुम्हें नसीहत की गई और तुम आइन जुकिर तुम कि तुम्हें नसीहत की गई तो इसलिए तुम हमें मनहूस ठहरा रहे हो, तो इसमें गुनाह की क्या बात है कि हमने तुम्हें नेक और बद से आगाह किया। बल अन तुम कौमुम मुसरिफून, बल्कि तुम एक ऐसी कौम हो मुसरिफून हद से गुजरने वाली, यानी जिसकी सरकशी और बदबख्ती की कोई इंतहा ना हो। جو سرکشی میں اللہ کی حدوں کو توڑ کر خطرات کو دعوت دے اور آگے نکلتی جائے. تو بجائے اس کے کہ اللہ نے پیغمبر بھیجا, اللہ نے جو ہے وہ پیغام اپنا دیا, وہی دی, تو بجائے اس کے کہ تم ان پیغمبروں کے شکر گزار ہوتے, اللہ کے شکر گزار ہوتے, تو تم جو ہے مسرفون میں شامل ہو گئے. اب آپ ذرا اپنے چشم تصور میں لائیں کہ دو رسول ہیں, پھر تیسرا آیا ہے, قوم ہے مسلسل انکار کر رہی ہے. ایک طرف آپ اہل مکہ کے حالات اور رسول اللہ کی زندگی کو اپنے سامنے رکھیں, صحابہ کی زندگی کتنی اجیرن تھی, کتنی مشکل تھی, کتنی تکلیف میں تھے, کیسے چھپ چھپ کر ایمان لانا دار ارکم کے اندر, اور پھر یہ کہ ہجرت کرنا, اور پھر یہ کہ رسول اللہ کا ساتھ دینا, اور کتنا وہ مارتے بھی تھے, جاب سے نکال دیتے تھے, اور جو بھی ان پر مصیبت آتی تھی تو کہتے تھے کہ یہ جو یہ محمد صلی اللہ علیہ وسلم آئے ہیں اور انہوں نے دین کی دعوت دینی شروع کی ہے نا, اس وجہ سے ہے. اور اسی طرح آج کے دور میں بھی جیسے بعض گھروں میں بیوی یا پھر کہیں شوہر حلال حرام کی بات کرے, تو یا پھر یہ کہ بچوں میں سے کوئی بات کرے قرآن کی ہدایت کی, تو گھر والے کیا کہتے ہیں, جب سے اس نے قرآن پڑھنا شروع کیا ہمارے گھر میں ایک مصیبت آ گئی ہے, یہ حلال ہے یہ حرام ہے, یہ جائز ہے یہ ناجائز ہے. اور کبھی پردہ کرنا, کبھی یہ کہ یہ جو مخلوط محفلیں ہیں اب اس کو الگ کرنا, اس کے لیے جو ہے ہر وقت ایک بات ہوتی رہتی ہے نا, اب اس کے لیے جو ہے وہ اتنے پیسے جو ہے وہ الگ سے خرچ کیے جائیں, یا پھر یہ کہ ہر چیز میں یہ اسلام کو لے آتے ہیں, تو کیا ہے کہ اسلام کو لوگ مصیبت سمجھتے ہیں. تو قوم جو تھی حد سے بڑھ گئی کہ سرکشی اور بدبختی میں اللہ کی حدود کو توڑنے میں وہ اتنی سرکش ہو گئی کہ کہنے لگے کہ تم پیغمبروں کو کہ تم ہمارے لیے فال بد ہو. اور آیت نمبر 20 سے ایک بڑا خوبصورت مضمون شروع ہوتا ہے یہیں پر. یہ تو تھا بستی والوں کا حال, اب اللہ تعالیٰ ایک اور کردار بھی بتاتے ہیں, اور وہ کردار کیا ہے, وہ کردار ہے ایک بڑا ہی خوبصورت کردار. بندہ خدا نے نبوت کی صداقت کے لیے جو ہے وہ کیا کردار ادا کیا. اب آپ دیکھیں کہ اب جو تین پیغمبر ہیں تو ان پیغمبروں کی ہمدردی کسی نے لفظی نہیں کی, عملاً کی, قریب سے نہیں کی, دور سے کی. اور یہ کون تھے, یہ کون تھے, اس سلسلے میں مفسرین جو ہیں وہ یہ کہتے ہیں کہ یہ شخص جو ہے اس کا نام قرآن نے تو نہیں بتایا, لیکن تاریخی روایات میں ابن اسحاق اور حضرت ابن اسحاق نے حضرت عبداللہ بن عباس رضی اللہ عنہ اور کعب احبار اور وہاب منبع کے حوالے سے یہ نقل کیا کہ اس شخص کا نام حبیب بن موسیٰ نجار تھا. اس کا پیشہ کیا تھا کہ یہ نجار تھا, لکڑی کا کام کرتا تھا, اور بعض مفسرین یہ کہتے ہیں کہ شروع میں یہ بھی بت پرستی کرتا تھا. بہرحال جو شہر کے اندر دو رسول آئے ہوئے تھے سریرا, ان کی ملاقات جب اس سے ہوئی تو ان کی جو کرامتیں تھیں اور ان کی جو معجزات تھے اور ان کی جو باتیں تھیں ان کو سن کر یہ مسلمان ہو گئے, اور پھر یہ ایک غار میں جو ہے وہ جا کر اللہ کی عبادت میں مشغول ہو گئے. اور ان کے بارے میں جو ہے یہ بھی پتہ چلتا ہے کہ مقاتل مجاہد یا آئمہ تفسیر میں سے ہیں عبداللہ بن عباس رضی اللہ عنہ بھی, کہ یہ جو تھے بعض کہتے ہیں ایسے حبیب بن موسیٰ اور بعض کہتے ہیں کہ حبیب بن اسماعیل, تو بہرحال نام حبیب پر تو اتفاق ہے نا, تو نجار تھے. اور یہ ان لوگوں میں سے تھے جو ہمارے رسول اللہ پر آپ کی بعثت سے 600 سال پہلے ایمان لے آئے تھے, کیونکہ انہوں نے رسول اللہ کی بشارت کے بارے میں پرانی کتابوں میں جو ہے وہ پڑھا ہوا تھا, سنا ہوا تھا پرانی کتابوں سے, تو ولادت سے بہت پہلے آپ پر ایمان لے آئے تھے. اور اس سلسلے میں جو ہے وہ وہاب بن منبع کی ایک اور روایت بھی ہے کہ یہ شخص جزامی تھا. جزام کیا ہوتا ہے, ایک بیماری ہے پھوڑے وغیرہ یا جلدی جو بھی, کہ ان کا گھر شہر کے سب سے آخری دروازے پہ تھا اور یہ اپنے بتوں سے دعا کیا کرتا کہ مجھے تندرست کر دے. 70 سال گزر گئے, یہ رسول جب انطاکیہ میں اتفاقاً اسی دروازے سے داخل ہوئے تو اس شخص سے پہلے پہل ملاقات ہوئی, تو انہوں نے اس کو بت پرستی سے باز آنے اور ایک اللہ کی دعوت جو تھی وہ دی. تو انہوں نے کہا کہ اپنی بیماری جزام کی بتا کر پوچھا کہ کیا آپ میری یہ بیماری دور کر سکتے ہیں. انہوں نے کہا کہ ہاں ہم اپنے اللہ سے دعا کریں گے کہ وہ تمہیں تندرست کر دے. اس نے کہا کیا عجیب بات کرتے ہو، میں 70 سالوں سے اپنے معبودوں سے دعا مانگتا ہوں، کچھ فائدہ نہیں ہوا، تمہارا رب ایک دن میں میری حالت کیسے بدل دے گا؟ انہوں نے کہا ہاں ہمارا رب ہر چیز پر قادر ہے، اور جن کو تم نے خدا بنا رکھا ہے ان کی کوئی حقیقت نہیں، کسی کو یہ نفع نقصان نہیں پہنچا سکتے۔ یہ سن کر یہ شخص ایمان لے آیا اور ان بزرگوں نے اس کے لیے دعا کی، اللہ تعالیٰ نے اس کو ایسا تندرست کر دیا کہ بیماری کا کوئی اثر باقی نہ رہا۔ اب تو اس کا ایمان پختہ ہو گیا اور اس نے عہد کیا کہ دن بھر میں جو کچھ کمائے گا اس کا آدھا اللہ کی راہ میں خرچ کرے گا۔ جب رسولوں پر جو ہے وہ شہر کے لوگوں کی یلغار ہوئی، تو یا یہ کہ رسولوں کو جب شہر کے لوگوں نے جو ہے وہ جھٹلایا یا مارنا چاہا، تنگ کرنا چاہا، تو اس وقت بات کیا ہوئی؟ وجاء من اقصى المدینہ، اور آیا من اقصى المدینہ شہر کے دور دراز کنارے سے۔ تو پیچھے اس کو جو قریہ کہا گیا یہاں پہ اقصا کہا جا رہا ہے، اور اقصا بڑے شہر کو کہتے ہیں۔ تو کیا بات ہے کہ گویا کہ وہ بستی تھی، وہ شہر تھا، اور اقصا جو ہے اس کے اندر یہ بات پائی جاتی ہے، قریبی کنارہ نہیں، پرلا کنارہ، دور کا کنارہ۔ تو گویا کہ قریب سے نہیں آئے یہ جو مرد سہلے تھے، یہ پیغمبروں کی حمایت کے لیے جو ہے وہ دور سے بھاگتے ہوئے آئے۔ اور رجل، رجل، اور رجل جو ہے اس کے اندر کیا بات پائی جاتی ہے؟ رجل مضبوط آدمی کو کہتے ہیں، اور مرن کون سا آدمی ہوتا ہے؟ جو بامروت ہو، بامروت ہو اخلاق وغیرہ کے اعتبار سے۔ تو رجل مضبوط آدمی جو تھا، یہ رجل، یہ شہر کے دور کے کنارے سے بھاگتا ہوا آیا۔ بھاگتے ہوئے کا کیسے پتا چلتا ہے؟ یس آ، کیونکہ یہ صحیح کا لفظ جو ہے چلنے کے لیے بھی آتا ہے، جیسے دوڑ کے چلنا اور عام چلنا، اور دوڑ کر جو ہے وہ اہتمام کے ساتھ چلنا، اس کے لیے بھی استعمال ہوتا ہے۔ آپ صحیح کرتی ہیں تو آپ دیکھیں صحیح میں کرتے کرتے کیسے سانس چڑھ جاتا ہے اور کیسے بھاگنا بھی پڑتا ہے۔ تو اب یہ ہے کہ یہ شخص جو تھا رسولوں کی حمایت زبانی نہیں کر رہا تھا، عملی کر رہا تھا، کہ بھاگ کر آیا، آ کر اس نے اپنی قوم کے لوگوں کو کیا کہا؟ قال یا قومی۔ اب آپ دیکھ لیں قرآن کی یہ بات تو مجھے کبھی بھی نہیں بھولتی، پیغمبروں کا یہ کہنا یا قومی، اور قوم کا یہ کہنا کہ تم تو ساحر کاہن مجنون اور دیوانے ہو۔ پیغمبروں کو جھٹلانا، پتھر مارنا، دھمکی دینا، اور پیغمبر پھر بھی ان کو جو ہے یا قومی، اے میری قوم، اے میری قوم۔ اور یہاں پہ یہ شخص جو ہے مرد صالح ہے، عظیم انسان ہے، حق کی تائید کرنے والا ہے، یا قومی، اے میری قوم کے لوگ، یا حرف علت ہے، گر چکا ہے، اتبعو، پیروی کرو، اتباع کرو، قدموں کے نشانوں پر چلنا اتباع ہوتا ہے، محبت کے ساتھ کسی کا کہنا ماننا۔ اب آپ دیکھیں ایک ہوتا ہے اطاعت کرنا، اطاعت و تعاون کرن کی جاتی ہے نا، سورج چاند بھی کر رہا ہے اور آپ بھی کرتے ہیں، کبھی دل کی خوشیوں سے اور کبھی ناراضگی سے، چاہتے نہ چاہتے ہوئے دونوں طرح اطاعت ہے نا، میں کروں یا آپ کریں۔ لیکن اتبعو، اتباع میں محبت بھی شامل ہوتی ہے، کیونکہ کسی کے فٹ پرنٹ پر چلنا۔ تو اتبعو، پیروی کرو، المرسلین، مرسلین جو ہے یہ پھر اسم فاعل ہے، مرسل کی جمع ہے، اور تم پیروی کرو کس کی؟ بھیجے گئے ہوئے کی، کیونکہ مرسل ہوتا ہے بھیجنے والا، اور مرسل جس کو بھیجا گیا ہو۔ تو کون ہے؟ رسول، کہ تم رسولوں کی پیروی کرو، یہ بات کہہ رہے ہیں کہ میری قوم کے لوگوں تم رسولوں کو مت ستاؤ، انہیں مت تنگ کرو، انہیں مت دھمکی دو، تم ان کی کیوں بے قدری کرتے ہو، تم ان کی قدر کرو۔ اب سوچے پوری قوم ہے ایک طرف، رسول تین ہیں، جھٹلایا جا رہا ہے، اور یہ بھی دور گوشے سے بھاگتے ہوئے آئے ہیں۔ اس سے کیا بات پتا چلتی ہے؟ اس سے یہ بات پتا چلتی ہے کہ یہ شخص جو تھا اس نے اپنی زندگی کو خطرے میں ڈال کر پیغمبروں کی دعوت کی تائید کی ہے۔ اب ایک ہوتا ہے کہ پورا جمع غفیر ایک طرف ہے، ایک پورا مجمع امبو ہے، تو پھر بڑا آسان ہوتا ہے کہ ساری کلاس یہ کام کر رہی ہے تو ہم بھی کر لیتے ہیں، سارے رشتے دار ایک طرف ہیں ہم بھی کر لیتے ہیں۔ لیکن اکیلے کام کرنا، اکیلے پردہ کیا جائے، حرام کو چھوڑ کر حلال پر جمع رہا جائے، اور رشتے دار سارے قطع رحمی کر رہے ہیں، آپ صلہ رحمی کر رہی ہیں، اکیلے کب تک؟ دوسرا ظلم کر رہے ہیں آپ صبر کر رہی ہیں کب تک؟ پھر آپ کیا کہتی ہیں؟ پھر آپ کہتی ہیں نو جی، میں نے شادی کے 20 سال صبر کیا ہے، اب بھی میری زبان نہ کھلے، اب میرے بچے جوان ہو گئے ہیں، اب تو میرے بچوں کی جاب بھی لگ گئی ہے، اب تو میں مضبوط ہو گئی ہوں، مجھے इतनी कुवत मिल गई है, अब सब मेरे साथ है, अब मैं क्यों ना इनको मजा चखाऊं। तो फिर क्या होता है कि आप बोलने लगते हैं, लेकिन हक का साथ दिया जाए और मुसलसल दिया जाए और हक पर जमा रहा जाए और मुसीबत में भी परेशानी में भी, ये है असल किरदार। फिर ये दो दलाइल देते हैं, उसमें से पहली दलील क्या है, इत्तबेउ मल्ला यस अलुकुम अजरन, पैरवी करो उसकी, नहीं सवाल करते तुमसे किसी अजर का। तो पैरवी करो उन लोगों की जो तुमसे कोई भी अजर नहीं चाहते, यानी कोई तनख्वाह, कोई मजदूरी, कोई सिला, कोई कुर्सी, कुछ भी नहीं चाहते। रसूल है अल्लाह के और कोई जाती मफाद नहीं है, हर घर से बालातर होकर अल्लाह की मोहब्बत में और लोगों की हदायत में ये सारे दुख जो है वो झील रहे हैं। और किसी के मुखलिस होने की ये बहुत बड़ी दलील है कि बदले में वो कुछ ना चाहे। दूसरी बात क्या, वहुम मोहतदून, और वो लोग जो हैं वो बेगर्ज होने के साथ साथ हदायत पर हैं। यानी बेगर्जी जो है एक शख्स की नेक नियति पर जो है वो शहादत तो जरूर देती है, लेकिन किसी की जो है नेक नियति इस बात की दलील नहीं हो सकती कि वो हक पर है। ये जरूरी है कि वो फिर हदायत पर भी हो। तो जरूरी क्या है कि इसके साथ साथ ये भी देखना चाहिए कि नेक नियति से बात तो कह रहा है लेकिन कह क्या रहा है। तो दूसरी बात क्या थी कि वो हदायत पर हैं। ये दो दलाइल दिए और फिर अपना किरदार बताया, वमा लिया ला अबुदुल्लजी फतरनी, वमा लिया और क्या है मुझे, और क्या कहा, वमा लिया और क्या है मुझे, ला आबदू, मैं ना इबादत करूं, अल्लजी उस जात की, फतरनी जिसने मुझे तराश खराश कर खूबसूरत बनाया, जिसने मुझे पैदा किया, वह इलैही तुरजाऊन, और उसी की तरफ तुम सबको लौट कर जाना है। अब आप देखिए कि ये एक आयत दावा का बेहतरीन, दावा के दलाइल का अजीम शाहकार है, मास्टरपीस है। शाहकार क्या है, नंबर एक के अब वो जो अल्लाह का नेक बंदा था वो ये क्या कहता है उनको कि मुझे तो उसी की इबादत करनी है जिसने मुझे पैदा किया, जो मेरा खालिक है ना वो ही मेरा माबूद है, मुझे तो उसकी पैरवी करनी है। कौम को समझाकर अपना बता रहे अपने बारे में कि अब मैं तुम्हारे पीछे नहीं चलने वाला, मुझे तो जो हक मेरे सामने आ गया है मुझे उसका साथ देना है। कौम के लीडरों को मलामत कर रहा है, कौम को बता रहा है कि मैं क्यों ना उसकी बंदगी करूं जिसने मुझे वजूद बख्शा, फतरनी, तराश खराश कर बनाया, पहली बार बनाया, खूबसूरत बनाया। अब आप देखें आबदू के अंदर तीन बातें आपने सूरत फातिहा में पढ़ी थी, क्या चीजें आती हैं, एक इया का नाबदू अया का नस्ताइन, काश के मुझे और आपको ये सबक आज याद हो जाए, और एक मानी इसके क्या है, अतात करना, हाँ, दूसरे है पूजा पाठ करना, और तीसरा है अतात ऐसे करना जैसे नौकर करते हैं, नौकरी में दे देना किसी। तो इसके मानी ये हैं कि और अतात जो है कब करनी है, कैसे करनी है, ऑलवेज करनी है, हमेशा करनी है, हर काम करना है। यानी इबादत का नाम जो है वो चंद हमारी जो नमाजें हैं ना, या चंद हमारी जो इबादत है, नमाज, रोजा, हज और ज़कात, सिर्फ ये इबादत नहीं है, हर काम, हर जगह, हर अल्लाह का हुक्म मानना, ये है असल इबादत। बाज़ लोग कहते हैं जवानी में नहीं मानेंगे बुढ़ापे में मानेंगे, बाज़ कहते हैं शादी ब्याह अपनी मर्जी से कर लें, रस्में पूरी कर लें फिर करेंगे, बाज़ कहते हैं नहीं पाकिस्तान में तो कर सकते हैं, या सऊदीया में, अमेरिका में, या कनाडा, या बर्तानिया, या स्विट्जरलैंड में, और ऐसे ममालिक में मगरिब की दुनिया में हम नहीं कर सकते, कहीं भी है, क्योंकि अतात जो है जमीन पर हम रह रहे हैं ना, जमीन पे ही करनी है, हवाओं में उड़कर नहीं करनी, यहीं पे करनी है, और मुकम्मल अतात करनी है और सारी जिंदगी करनी है। और बंदगी में खुजू तजल्लुल, अपने आप को बिल्कुल जो है वो रोल देना, अपनी नेह खत्म कर देना, और इसको क्या कहते हैं, जैसे एक नौकर नहीं होता, हाँ, उसका होके रह जाना, कोई नो एक्सक्यूज, नो प्रॉब्लम, नो एक्सक्यूज, कोई एक्सक्यूज नहीं, कभी भी नहीं, बस अल्लाह की बंदगी करना। और दलील क्या है कि उसने मुझे पैदा किया, तो खालिक जो है उसको अपना माबूद बनाना चाहिए, और खालिक ने हमें तख्लीक किया تو ہم اس کی مخلوق بن کر جیے. دوسری بات اس نے کہی وہ الہی ترجعون, اور اسی کی طرف تم سب کو پلٹ کر جانا ہے. اچھا یہ نہیں کہا کہ مجھے پلٹ کر جانا ہے, کیا کہا کہ جس بندگی, جس اللہ کی بندگی کی میں تمہیں دعوت دیتا ہوں یا جس کی بندگی پر تمہیں اعتراض ہے, تم خود ہی تو سوچو کہ اس سے منہ موڑ کر کرو گے کیا, اسی کی طرف تو جاؤ گے, مر کر جاؤ گے کہاں. اگر بندگی نہ کی تو مر کر جاؤ گے, تو اللہ ہی کے پاس ہے. یہ ہے وہ سورت یاسین جو کہا جاتا ہے کہ سورت یاسین جو ہے اس کو اپنے مرنے والوں کے پاس پڑھو. اور ہم جو ہیں اس کی تلاوت تو بہت کرتے ہیں لیکن ہم سمجھتے ہی نہیں ہیں کہ اس کے اندر بات کیا کہی گئی. تو اصل بات کیا ہے کہ دعوت دے رہے ہیں کہ اس کی طرف تم سب کو پلٹ کر جانا ہے. اب پھر اس کے بعد جو ہیں, جو ان کی قوم جو بتوں کی پوجا کر رہی تھی, تو ان بتوں کی بے بسی جو ہے, ان بتوں کی بے بسی اور ان کا, ان کے پاس جو کچھ بھی اختیار نہیں ہے اس کو وہ واضح کرتے ہیں. کہتے ہیں اتخذ من دونہ, ہی کیا میں بنا لوں اس کو چھوڑ کر اس کے سوا آلہتن معبود, یعنی ایک الہ کی بندگی کرنی ہے نا, اور الہ کی جمع کیا ہے آلہتن, تو کیا میں ایک خدا کو چھوڑ کر دوسرے معبود بنا لوں. ان یرید من رحمان, اور اگر رحمان ارادہ کرے, اگر رحمان چاہے بدرن نقصان پہنچانا, اگر نقصان جو ہے, اگر رحمان جو ہے مجھے نقصان پہنچانے کا ارادہ کرے. اصل میں ای یرید نی تھا, نون کے ساتھ یا بھی تھا اور یا گر چکا ہے. معنی کیا ہے کہ اگر رحمان مجھے چاہے نقصان پہنچانا, لا تغنی عنی شفاعتہم شیئا ولا ينقذون. اب یہاں پہ جو ہے بتوں کی بے بسی کے دو دلائل دیتے ہیں. پہلا کیا ہے, لا تغنی, اصل میں نون کے بعد یا تھا, حرف علت گر چکا ہے, کہ نہیں جو ہے وہ فائدہ دے سکتے, نہیں فائدہ دے گی انی مجھ کو شفاعتہم, ان کی شفاعت, کہ مجھے ان کی سفارش فائدہ نہیں دے گی شیئن کچھ بھی, کیونکہ رحمان کے اختیارات ہیں, وہ خالق ہے, مالک ہے, فاتر ہے, وہ عزیز ہے, رحیم ہے. تو اگر وہ مجھے نقصان پہنچانا چاہے تو یہ جو بت ہے نا, جو بے بس ہیں, مجھے کچھ بھی فائدہ نہیں دے سکتے. ولا ينقذون, اور نہ ہی مجھے جو ہیں وہ چھڑا سکتے ہیں. ينقذون کا لفظ جو ہے اس کے معنی کیا ہیں, اس کا روٹ ہے نون قاف زال, اس کے معنی ہے مصیبت یا سزا سے چھڑانا, بچانا. جیسے آپ دیکھیں فک رقبہ, گردن چھڑانا, تو قید سے کسی کو آزاد کرنا, قید سے کسی کو آزاد کرنا, کسی کو کہیں سے رہائی دلانا, اس کے لیے فک رقبہ آتا ہے, رائٹ. لیکن یہاں پہ کیا ہے, نقضا ينقذون, اور ينقذون مضارع مجھول ہے, تو اس کے معنی کیا ہے کہ وہ تو جو ہیں وہ مجھے نہیں بچا سکتے, ان کے پاس کوئی اختیار نہیں ہے, وہ مجھے نہیں چھڑا سکتے. تو مصیبت یا سزا سے چھڑانا بچانا ہوتا ہے نقضا, تو لا ينقذون, وہ مجھے چھڑا نہیں سکتے. تو گویا کہ بڑے ہی بے بس ہیں. انی اس وقت, یعنی بے شک میں, اذن اس وقت, لفی البتہ ہوں, دلال مبین, گمراہی میں کھلی. دلال جو ہے اس کے دو معنی ہیں, ایک معنی گمراہی کے ہیں, آپ سورت فاتحہ میں پڑھ چکے ہیں دالین, گمراہ ہو جانا ہے نا. دوسرے معنی کیا ہے یہاں, خسران کے. تو دونوں معنی مراد ہیں کہ اگر میں ایسا کروں کہ جانتے بوجھتے بتوں کو معبود بنا لوں تو پھر تو میں مبین, لازم اور متعدی دونوں معنی پائے جاتے ہیں, کہ پھر تو میں جو ہوں گمراہی میں ہوں, نمبر ون کھلی گمراہی میں, اور نمبر دو کہ خسران میں ہوں, میں بہت ہی نقصان میں ہوں, بالکل ہی جو ہے وہ خسارے میں ہوں. انی آمنت بربکم, بے شک میں ایمان لے آیا تمہارے رب پر. اب یہاں پہ وہ مرد صالح یہ نہیں کہتے کہ میں اپنے رب پر ایمان لے آیا ہوں, بلکہ ان کو احساس دلاتے ہیں کہ جس رب پر میں ایمان لایا ہوں میرا ہی رب نہیں تمہارا رب بھی ہے, اس پر ایمان لا کر میں نے کوئی غلطی نہیں کی, بلکہ تم اگر ایمان نہیں لا رہے تو پھر کیا ہے کہ تم لوگ جو ہو وہ غلطی کر رہے ہو. تو میں تمہارے رب پر ایمان لے آیا ہوں, اچھی طرح کان کھول کے سنو. انی آمنت بربکم فاسمعون, فاسمعون پس, نون کے بعد بھی یا تھا حرف علت گر چکا ہے, پس تو میری بات سنو. فاسمعون میری بات سنو, میری بات سنو تو صحیح کہ میں تمہارے رب پر ایمان لایا ہوں. قیل ادخل الجنہ قال یا لیت قومی یعلمون, بڑی خوبصورت آیت ہے. کہہ دیا گیا, قیلہ ماضی مجھول ہے, کہہ دیا گیا کس کو کہا گیا؟ اس شخص کو کہہ دیا گیا. کون سا شخص؟ وجا من اقصى المدینہ رجل یسع, جو شہر کے دور دراز گوشے سے بھاگتا ہوا آیا تھا, دوڑتا ہوا آیا تھا, جو مخلص تھا, جس نے عملی حمایت کی رسولوں کی, جس نے پوری قوم کی مخالفت کے باوجود اپنی زندگی کو خطرے میں ڈال کر پیغمبروں کی دعوت جو تھی اس کی تائید کی. اللہ کو اس مرد صالح کا یہ عمل اتنا پسند آیا, اس کا یہ عمل اتنا قیمتی تھا, اتنا خوبصورت تھا, اتنا انمول تھا, اتنا بہترین تھا. قیل ادخل الجنہ, اس کو کہہ دیا گیا کہ جنت میں داخل ہو جا. تو آپ دیکھ لیجئے کہ کیا بات ہمارے سامنے آتی ہے. اللہ رب العزت فرماتے ہیں کہ اس فرد کو کہہ دیا گیا کہ تو جنت میں داخل ہو جا. مفسرین یہ کہتے ہیں کہ اس کو یہ بشارت کب دی گئی کہ تو جنت میں داخل ہو جا؟ ایک رائے یہ ہے کہ جب قوم کے اشرار نے ان کو شہید کر دیا, اس وقت یہ بشارت دی گئی. دوسری رائے یہ ہے, انہوں نے قوم کے رویے سے مایوس ہو کر جب ہجرت کی, ہو سکتا ہے اس وقت یہ بشارت دے دی گئی ہو, ہے نا, ہو سکتا ہے تب. تیسری رائے یہ ہے کہ جب, کیونکہ اس کا مشن پورا ہو چکا تھا, تو اللہ تعالیٰ نے اس کی وفات کے موقع پر اس کو جو ہے وہ رائے دی. لیکن اس سلسلے میں جو ہے وہ کیا بات ہمارے سامنے آتی ہے کہ یہ بھی کہتے ہیں کہ اللہ تعالیٰ نے اس مرد مومن کے کمال درجے کے اخلاق کا نمونہ یہاں پہ پیش کیا ہے, اور یہ شخص اتنا اچھا تھا کہ قوم جو ہے قوم نے اس کو شہید کر دیا. ابھی ابھی قوم نے اس کو قتل کیا ہے, اور اللہ نے اس کو خوشخبری دی ہے کہ ادخل الجنہ, آرڈر کا صیغہ ہے کہ جنت میں داخل ہو جا. آپ تصور تو کریں کہ تو جنت میں داخل ہو جا. پالا یا لیتا قومی یعلمون, یہ آیت بڑی خوبصورت ہے. وہ شخص کہنے لگا یا لیتا, اے کاش قومی, میری قوم یعلمون جان لیتی. کیا جانتی؟ بما غفر لی ربی وجعلنی من المکرمین, کہ کس چیز کی وجہ سے میرے رب نے مجھے بخش دیا اور مجھے مکرمین میں شامل کیا. مکرم کی جمع ہے مکرمین, اسم مفعول ہے, اور اس کے معنی کیا ہوتے ہیں کہ معزز کے معنی میں یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے, کہ میرے رب نے مجھے جو ہے وہ باعزت لوگوں میں داخل کر دیا. رسول اللہ صلی اللہ علیہ وسلم نے اس کی تعریف کرتے فرمایا نسیہ قومہ حیاں ومیتن, یعنی جب آپ ہم وقف کریں گے تو پڑھیں گے نسیہ قومہ حیاں ومیتا, اس شخص نے جیتے جی بھی اپنی قوم کی خیر خواہی کی اور مر کر بھی کی. اب آپ دیکھیں کہ جب کہتے ہیں کہ جب یہ شخص شہید کر دیا گیا اور فرشتوں نے اس کو کہا کہ فرشتوں نے ان کا استقبال کیا, خوشخبری دی کہ آپ کے لیے جنت آپ کا انتظار کر رہی ہے, تو جب ان کو یہ خوشخبری ملی اور ساتھ ہی وہ جنت میں داخل ہوئے, اس وقت ان کے دل میں یہ تمنا پیدا ہوئی, اور وہ تمنا بھی کیا تھی, یہ نہیں کہ سب کچھ بھول گئے, کہنے لگے کہ میری زندگی سے نہیں, کاش کہ میری موت سے ہی میری قوم جو ہے وہ سبق حاصل کر لے اور رائے راست اختیار کر لے. شریف انسان اپنے قاتلوں کے لیے اب جہنم نہیں جاتا تھا کہ وہ ایمان لا کر جو ہے وہ جنت میں داخل نہ ہو, بلکہ وہ کیا چاہتا تھا کہ وہ ایمان لا کر جو ہے وہ جنت میں داخل ہو, ان کی قوم بھی جنت میں داخل ہو. اس سے کیا بات پتا چلتی ہے کہ جو نیک لوگ ہوتے ہیں, جو مومن ہوتے ہیں یا مومنات ہوتے ہیں, وہ اس درجے خیر خواہ ہوتے ہیں قوم کی تمام تکلیفوں مصیبتوں کے باوجود, نہ ان کے دل میں کوئی حسد ہوتا ہے, نہ کوئی جذبہ انتقام ہوتا ہے, نہ کوئی دشمنی ہوتی ہے. وہ کبھی بھی اپنی قوم کے یا اپنے لوگوں کے دشمن نہیں بنتے, بلکہ کیا ہے ان کا کوئی مقصد نہیں ہوتا سوائے اس کے کہ یہ لوگ راہ راست پر آ جائیں. آپ طائف کے سفر کو یاد رکھیں, قوم ہے کہ مار مار کر پتھر زخمی کر دیا, کوئی ایمان نہ لایا. حبیب اور جو تھا وہ اس کے مسعود, وہ جو بھائی تھے لیل, یہ لیل وہ جو تین سردار تھے, تو انہوں نے کیا کیا, چند عباس لڑکوں کو آپ کے پیچھے لگا لیا, اور ایسے موقع پر جبرائیل آئے ہیں, جبرائیل علیہ السلام کی اس بستی کو پیس کر رکھ دیا جائے, اور آپ کہتے ہیں کہ ہو سکتا ہے یہ نہیں تو ان کی نسل ایمان لے آئے. कितनी बड़ी बात है ना कि यानी जन्नत जो है, जन्नत में जो दाखिल कर दिया गया। तो आप जरा अगर आप सारी बात को खुद से समेटें और आप इस बात पे गौर करें कि इस शख्स को जन्नत में क्यों दाखिल किया गया, इसकी क्या वजह है, क्या इसका किरदार आता है, आप अपने लफ्जों में इसको लिखें कि ये मर्द मोमिन को जन्नत में क्यों दाखिल किया गया। इसलिए कि अपनी जिंदगी को नंबर एक इसने खतरे में डाला, नंबर दो गाफिल नहीं था, शहर के दूर दराज गोशे में था, नंबर तीन सारी कौम में एक तरफ थी लेकिन इसने जो है वो इतनी अक्सरियत से कोई नहीं डरा, हक बात कही, और नंबर चार सिर्फ कही नहीं अमली तौर पर जो है वो डट गया, जम गया। ममा लिया लअबुदुल्लज़ी फतरनी वइलैही तुरजऊन। तो इसका ये अमल इतना कीमती था, इतना खूबसूरत था, इतना बेहतरीन था, इतना वाज़े था, अल्लाह को ये इसका अमल इतना पसंद आया कि अल्लाह ताला ने इसके लिए ये कह दिया गया इसको कि तू जन्नत में दाखिल हो गया, तू जन्नत में दाखिल हो जा। आपको जन्नत चाहिए, मुझे भी जन्नत चाहिए, जन्नत चाहिए ना, तो जन्नत जो है पोले पोले पैरी इस्लाम को ही नहीं आना, पोले पोले पैरी इस्लाम नहीं आवना, हुन जी ते जान दी बाजी लावनी भी पवेगी, है ना। अब क्या करना पड़ेगा, ये कदम कदम बलाएं, ये सवादे कुए जाना, वो यहीं से लौट जाए जिसे जिंदगी हो प्यारी, सौदा खुमारे इश्क में खुसरू से कोह कन, बाजी गर्चे पा ना सका सर तो खो सका, किस मुंह से अपने आप को कहता है इश्क बाज, ए रू सया तुझसे तो ये भी ना हो सका। है? हम तो अपने आप को बचा बचा के रखते हैं कि मेरा ही नाम क्यों आए हक बात कहने में, लोग मुझे ही बुरा भला कहेंगे, और फिर ये कि ना भाई ना बड़ी मुश्किल है, इतनी दूर हूं कैसे जाऊं, क्या करूं, कैसे कहूं। एक बात याद रखें कि अल्लाह को ये शख्स क्यों पसंद आया, और हमारे लिए फिर अमल का असूल क्या मिलता है, फस आउ इला जिक्रिल्ला सारे ऊ इला मगफिरत मिन रब्बिकुम व जन्ना, है ना, साबिकू सबका ते जाओ किस तरफ, नेकियों की तरफ। फिर क्या हुआ, ये तो था इस शख्स का किरदार। अब अल्लाह गोया के पैगंबर आए, कौम दो हिस्सों में बट गई, एक है कौम जो इनकार करने वाली है, उसका रवैया आपने देखा कि झुटलाया और रसूलों को झूठा कहा और कहा कि तुम हमारे लिए फाले बद हो, और हम उनको धमकी दी। दूसरी तरफ ये मर्दे सवाले, इसका जिक्र आपने पढ़ा, और जन्नत पड़ी। अब कौम का जिन्होंने इनकार किया उनका अंजाम क्या हुआ, वमा अनजलना अला कौमे ही, और नहीं नाजिल किया हमने उस कौम पर मिम्बादे ही इसके बाद। तो अब आप देखें कि यहां पर जो है अला कौमे ही, कौम जो है इसको नकरा इस्तेमाल किया गया है, और ये कौम को नकरा इस्तेमाल करना क्या है कि ये तहकीर है, ये उनकी हकारत को बयान करना है कि बड़ी हकीर कौम थी, फिर हमने इस कौम पर ना नाजिल किया कुछ भी, मिम्बादे इसके बाद ही की जमीर है उस शख्स की तरफ, उस शख्स की मौत या हिजरत के बाद, इसके बाद इस कौम पर हमने कुछ भी नाजिल ना किया, मिन जुंदिम मिन समाई आसमान से कोई लश्कर, जुंदिम जो है ये लश्कर के मानी में है कि हमने आसमान से इस कौम पर कोई लश्कर जो है वो नाजिल ना किया। तो जब रसूल जो हैं, रसूलों को कौम झुटलाती है और रसूल या तो हिजरत कर जाएं, है ना, रसूल वहां से चले जाएं, हुज्जत तमाम हो जाए, तो फिर होता क्या है कि फिर वो कौम जो है उसको तबाह करने के लिए अल्लाह ताला को आसमान से कोई फौज नहीं नाजिल करनी पड़ती, कोई फौज नहीं उतारनी पड़ती। तमाम पहली कौमों के साथ ऐसा हुआ सिवाय एक कौम के, इल्ला कौम यूनस, यूनस अलैहिस्सलाम की कौम के सिवा सब कौमों के साथ ऐसा ही हुआ ना। और अल्लाह आमतौर पे क्या है कि कहीं पत्थर आए, कहीं आसमान से पत्थरों की बारिश हुई, कहीं आसमान जमीन जो है दोनों तरफ से आलिया हा साफिला हा अजाब उन पर आया, लेकिन यहां पे अंदाज मुख्तलिफ है कि हमने आसमान से कोई लश्कर ना भेजा, वमा कुन्ना मुनज़लीन, और ना ही हम जो थे वो कुछ नाजिल करने वाले थे, और हमें नाजिल करने की कोई जरूरत भी नहीं थी। मुनज़िल की जमा है मुनज़लीन, और मुनज़िल क्या है, नाजिल करने वाले, यानी यहाँ पे ये इस्म फाइल है कि हम नाजिल करने वाले भी नहीं थे क्योंकि हमें जरूरत कोई नहीं थी। फिर हमने तबाह कैसे किया, अल्लाह ने कैसे तबाह किया, इनकानत फरमाया कि इनकानत, और आप देख लें कि अल्लाह का अंदाज इतना शदीद है कि नहीं थी इल्ला मगर सहतन, एक चीख, वाहिदतन صحتن واحدتن، چیخ ایک. اور آپ جو ہے یہ بات بھی یاد رکھیں، آپ یہ لفظ صحا کا پہلے بھی پڑھ چکے ہیں، سواد یا ہا، اس کے لفظی معنی ہوتے ہیں آواز بلند کرنا، چنگاڑ کے لیے بھی استعمال کیا جاتا ہے، سور میں پھونکنے کی آواز کے لیے بھی آتا ہے، سہوں کے معنی آواز پھاڑنا کے بھی ہوتے ہیں. لکڑی یا کپڑا پھٹ جائے اور اس سے جو آواز نکلتی ہے اس کے لیے بھی یہ استعمال کیا جاتا ہے نا. تو گویا کہ آپ سوچیں اگر لکڑی پھاڑی جا رہی ہے تو جو آواز ہے نا، کپڑا پھاڑا جاتا ہے جب، بعض اوقات کپڑا کینچی سے کاٹتے ہیں، بعض اوقات آپ پھاڑتی ہیں تو ایک چنگاڑ کی سی آواز آتی ہے، لکڑی کو چرانے کی جو آواز ہوتی ہے وہ بھی ایک چیخ کی سی ہوتی ہے نا. تو کبھی چیخ گھبرا کر ماری جاتی ہے، کبھی خوف سے ماری جاتی ہے، تو سب کے لیے جو ہے وہ کیا ہے، یہ لفظ استعمال کیا جاتا ہے صحتن کا، صحتن. تو اس کے معنی جیسے محفل میں کوئی نوحہ خانی کی چیخ کو پکار کر رہا ہے اس کے لیے بھی آتا ہے یہ لفظ. تو کیا ہوا، الا صحت واحدتن، بس ایک چیخ تھی. اور یہ چیخ کس نے ماری، کہتے ہیں کہ جبرائیل علیہ السلام نے آ کر جو ہے نا وہ ایک چیخ ماری. اور جبرائیل علیہ السلام نے، روایات میں ملتا ہے جبرائیل امین نے شہر کے دروازے کے دونوں بازو پکڑ کر ایک سخت ہیبت ناک آواز لگائی جس کے صدمے کو کسی کی روح برداشت نہ کر سکی، سب کے سب مرے رہ گئے. اور پھر وہ کیسے ہو گئے، فائزہ ہم خامدون، پس اچانک، اذا پس اسی وقت، ہم وہ تھے خامدون، ہم وہ بستی والے خامدون تھے. خامیم دال جو ہے اس کے معنی ہوتے ہیں آگ کا ٹھنڈا ہونا، شولے کا بجھ جانا. قرآن نے یہاں پر عجیب الفاظ استعمال کیے ہیں کہ وہ بجھ کر رہ گئے. قرآن یہ بھی تو کہہ سکتا ہے کہ وہ لوگ مر گئے، یہ کیوں کہا کہ وہ بجھ کر رہ گئے. تو اصل بات کیا ہے کہ ان کے اندر جو آگ تھی تکبر کی، سرکشی کی، نافرمانی کی، ساری ان کی آگ جو تھی وہ ٹھنڈی ہو کر رہ گئی، بجھنے والے، ٹھنڈے ہو جانے والے. اور آپ دیکھیں کہ زندگی جب تک انسان کے اندر ہوتی ہے تو زندگی ہی حرارت ہے، ایک آگ ہے، اور جب زندگی ختم ہو جائے تو پھر کیا ہے کہ انسان مردہ ہے، مر جانا ہے اس کا. گویا زندگی شعلہ فیروزہ ہے اور موت اس کا بجھ کر راکھ کا ڈھیر ہو جانا. اور قرآن جو ہے ان کی حالت پر افسوس کرتا ہے، ان کی حالت کو حسرت سے بتاتا ہے، اور عجیب الفاظ استعمال کرتا ہے. خامدون یہ بھی اسم فاعل ہے، اور اللہ رب العزت جو ہے حسرت اور ندامت کا اظہار کر رہے ہیں. اور کیا کہتے ہیں کہ ان ایسے نفس جو کہ عذاب نے ان کو ٹھنڈا کر دیا، ورنہ بڑی اپنے آپ کو اونچا سمجھتے تھے، حرارت والا سمجھتے تھے، اور جب رسول آئے تو ان کی جو ہے وہ انہوں نے رسولوں کو جو ہے وہ انہوں نے جھٹلایا. اور یا حسرتن علی العباد، افسوس بندوں کے حال پر. اب آپ دیکھ لیں العباد، لوگوں کو تو بندہ ہونا چاہیے تھا، بندگی کرنے والے، عبد کی جمع ہے عباد، لیکن افسوس حسرت ہے، افسوس ہے بندوں کے حال پر. ما یاتی من رسول، نہیں آیا ان کے پاس رسول، الا مگر کانو بہی یستازعون، مگر وہ اس کا مذاق اڑانے والے تھے. یعنی جو بھی رسول ان کے پاس آیا تو انہوں نے اس کا جو ہے وہ مذاق اڑایا، استہزاء. مذاق بھی دو طرح کا ہوتا ہے نا، ایک ہوتا ہے مسخرہ پن اور ایک ہوتا ہے یہ استہزاء، اور تیسرا تفن دون بھی ہے، کسی کو بڑھاپے کی وجہ سے کہنا کہ یہ تو سٹھیا گیا ہے نا. تو اصل بات کیا ہے کہ یہاں پہ کیا بتایا جا رہا ہے کہ استہزاء، کہ یہ جو تھے یہ مذاق ہی اڑاتے رہے. تو اہل مکہ پیارے رسول کے ساتھ کیا کر رہے تھے، اہل ایمان کے ساتھ کیا کر رہے تھے، مذاق اڑا رہے تھے، انکار کر رہے تھے. الم یرو کما اہلکنا قبلہم من القرون انہم الیہ لا یرجعون، کیا نہیں دیکھا انہوں نے، کم اہلکنا، کتنا ہلاک کیا ہم نے، قبلہم ان سے پہلے. تو اہل مکہ کیا انہوں نے، اہل مکہ نے کبھی نہیں دیکھا کہ ان سے پہلے کتنی ہی قوموں کو ہم نے ہلاک کیا، بہت سی قومیں. اور قرون قریہ کی جمع ہے، قرن کی جمع ہے نا، بہت سے قرن، بہت سے زمانے، بہت سی قومیں ہم نے ان کو جو ہے وہ ہلا کیا. قرن کی جمع قرون ہے. اور یہ کون سی قومیں مراد ہیں؟ قوم عاد، قوم ثمود، قوم صالح علیہ السلام، قوم لوط، لوط علیہ السلام، قوم شعیب علیہ السلام، اور فرعون کی قوم ہے موسیٰ علیہ السلام کی قوم. تو بہت سی قومیں اس سے پہلے ہم نے جو ہے ان کو ہلاک کر دیا کہ انہوں نے رسولوں کو جھٹلایا اور ان کا مذاق اڑایا. انہم الیہم لا یرجعون. اور جب ہم نے ان کو ہلاک کر دیا تو اس کے بعد پھر وہ کبھی ان کی طرف پلٹ کر نہ آئے. بڑی ڈرانے والی بات ہے کہ ایسا ان کا نام و نشان مٹا، ایسے وہ گرے کبھی نہ اٹھے. تعلیم، تہذیب، تمدن اور بڑی معرفت تھی ان کے پاس، بڑا ڈنکے کی ڈنکے اس کے دنیا میں بجتے تھے، بڑی ترقی کا نام تھا، بڑا تمدن تھا. پھر یہ ہوا کہ ان نسلوں کا ایسا خاتمہ ہوا کہ آج ان کا کوئی نام لینے والا بھی نہیں ہے، بلکہ کوئی نام ان کا رکھتا بھی نہیں ہے. انہم الیہم لا یرجعون. اور اس کے بعد وہ پھر کبھی ان کی طرف پلٹ کر نہ آئے. اور آیت نمبر 32 جو ہے، یہ پیچھے جو مضمون بیان ہوا ہے اس کا نچوڑ ہے. وَإِن كُلُّ لَمَّا جَمِيعُ لَدَيْنَا مُحْضَرُونَ. وَإِن، اور ان یہاں پہ نافیہ ہے، عام طور پہ اگر کے معنی دیتا ہے نا، لیکن یہاں پہ نفی کے معنی ہے. اور نہیں ہے کل سب، لما جو ہے یہ اللہ کے معنی دیتا ہے، کیونکہ ان اگر نافیہ ہے ما لا کے معنی دے گا تو لما کیا معنی دے رہا ہے؟ اللہ کے. اللہ تعالیٰ کہتے ہیں کہ اور نہیں ہے سب لما مگر جمیع لدینا، جمع ہونا ہے ان کو ہمارے سامنے. محضرون، محضر، محضر کی جمع ہے محضرون. اور اس کے معنی کیا ہیں؟ کہ ان کو ہمارے سامنے حاضر کیا جائے گا. گویا کہ عقیدہ آخرت جو ہے نا، اس کو بتایا جا رہا ہے کہ ایسا نہیں ہے کہ یہ چھوڑ دیے جائیں گے، یہ پکڑے ہوئے ہمارے سامنے جو ہیں وہ لائے جائیں گے. دنیا کے عذاب سے ان کی سزا کا خاتمہ نہیں ہو گیا، بلکہ ایک وقت ایسا آئے گا کہ پھر ان کو ہم دوبارہ جو ہے وہ پکڑیں گے، پھر ہمارے یہ سامنے آئیں گے اور پھر حساب کتاب ہوگا. اور یہ جو وجہ من اقصی المدینہ تھی، یہ سورت یاسین مجھے بہت پسند ہے کہ جب میں 17 سال کی تقریباً تھی، 16-17 سال کی، تو میری زندگی میں جو انقلاب آیا، جس نے مجھے مقصد زندگی دیا اور جس نے میرا رجحان دین کی طرف کیا اور مجھے دین کی سمجھ اور قرآن کا شوق، اور وہ میرے، یہ میرا پہلا لیسن تھا. ایسے کالج کے اندر کسی نے کہا کہ وہ درس ہوتا ہے فری پیریڈ میں، گورنمنٹ کالج فیصل آباد، تو آپ بھی آ کے دیکھیں. تو بڑی عجیب سی بات لگی کہ لڑکیاں میرے جیسے چھوٹی، مطلب ہم کیا ہیں ایف اے بی اے کی لڑکیاں، تو یہ قرآن کا درس دیں گی، یہی سمجھتے تھے کہ بڑے لوگوں کو ہی آتا ہے، عام ہمارے جیسے لوگوں کو کہاں آتا ہے. تو گئی اور جا کے جب یہ آدمی کا جو کردار پڑا، مسلسل روتی رہی اور بہت اچھا لگا. اور پھر آگے کی آیتیں بھی جو ہیں اس کی سورت یاسین کی. اور ویسے ہی بعض اوقات بس وقت ہوتا ہے، ویسے تو پورا قرآن ہی ایسا ہے کہ جب شعور کے ساتھ آپ پڑھتے ہیں تو آنکھوں سے آنسو بہنے شروع ہو جاتے ہیں، دل پگھلنے لگتا ہے اور لگتا ہے کہ اب آنکھوں کے راستے یہ بہ جائے گا نا. بہت اثر کرتا ہے، واقعی بہت اثر کرتا ہے. میں کل دیکھ رہی تھی انٹرنیٹ کے، ایک عورت جو ہے وہ جو ہماری ویب سائٹس ہیں اسلامی انٹرنیٹ کی، انٹرنیٹ کو پڑھ کر دیکھ کر اس نے اسلام قبول کر لیا. تو آپ دیکھ لیں کہ ایک نہیں، پتہ نہیں کتنی مثالیں ایسی موجود ہیں نا. تو کاش کہ مجھے اور آپ کو اللہ تعالیٰ جو ہے یہ مرد صالح حبیب موسیٰ نجار کا کردار دے دے. اور بعض لوگ جو یہ کہتے ہیں نا کہ موسیٰ اور ہارون دو فرشتے تھے، سوری، موسیٰ اور ہارون علیہ السلام جو تھے وہ دو رسول بھیجے، تیسرا ان کی جو مدد جس نے کی، اور وہ کون تھا؟ یہ مرد صالح. قوم کے اندر جب فرعون حضرت موسیٰ علیہ السلام کے قتل کی پلاننگ کر رہا تھا، تو ایک شخص بھی بھاگتا ہوا آیا تھا نا، اور اس نے آ کر کہا تھا کہ بھاگ جاؤ یہاں سے، اے موسیٰ تمہارے قتل کے مشورے ہو رہے ہیں، ہے نا. تو وہ اس سے وہ مراد بھی لیتے ہیں. رسول اللہ صلی اللہ علیہ وسلم کی ایک حدیث سے ہمیں یہ بات بھی پتہ چلتی ہے، حضرت عروہ بن مسعود رضی اللہ عنہ، یہ قبیلہ ثقیف کے تھے، سقفی، تو تیر کے لگنے سے جو ہے یہ شہید ہو گئے تھے، تو آپ نے ان کے بارے میں کہا تھا یہ ایسا ہی تھا جیسے کہ سورت یاسین والا ورد صالح، عروہ بن مسعود رضی اللہ عنہ. تو اصل بات کیا ہے کہ ایسے ہی مرد صالح اور اسی طرح جو ہے وہ امراۃن صالحۃن، عورتیں بھی ایسی ہیں مرد بھی ایسے ہیں، مرد بھی ایسے ہیں اور عورتیں بھی ہیں، بس ایک بات ہے، کیا میں اور آپ بھی ہیں؟ ادھر ادھر کی تو بات نہ کر، یہ بتا کہ قافلہ کیوں لٹا، مجھے راہ زنوں کی خبر نہیں، تیری راہ بری کا سوال ہے. اے موجے بلا کچھ ان کو بھی، دو چار تھپیڑے ہلکے سے، کچھ لوگ ابھی تک ساحل سے طوفان کا نظارہ کرتے ہیں. کل جس کا اعلان کیا تھا کوہ صفا پہ آقا نے، آج بھی وہ سچائی لوگوں سب سے بڑی سچائی ہے. زندگی پھر رہی تھی بھٹکتی ہوئی، میری خانہ بدوشی کو گھر مل گیا. تو مرد صالح کیسے صالح تھے. اور میں اکثر اس بات پہ سوچتی ہوں، سورت بروج آپ پڑھیں گے جب تفسیر سے، آپ نے حفظ ماشاءاللہ کر لی ہے، بڑی خوبصورت سورت ہے، بہت خوبصورت سورت ہے، کہ جب بروج اس یعنی گڑیاں کھود کر، خندقیں کھود کر، وہ خدود خندقیں کھود کر لوگوں نے ان کو آگ سے خندقوں کو بھرا اور ایمان لانے والوں کو ڈالا، اور پھر وہ اسلام سے نہ پھرے اور پھر وہ جل گئے، وہ جل گئے. تو عروہ بن مسعود ہیں یا حبیب بن موسیٰ نجار ہے یا پھر وہ رجل صالح جو موسیٰ علیہ السلام کو جس نے جو ہے وہ خبر دی. تو اسلامی تاریخ بھری پڑی ہے، درخشاں ستارے ہیں، اسلامی تاریخ کے جھرمٹ ہیں، جگمگ جگمگ کرتے ہوئے ستارے ہیں، ایسے کردار ہیں، اور ایک نہیں ہے، بے شمار ایسے کردار ہیں. لیکن میرا اور آپ کا نام کہاں پہ ہے؟ کوئی ایک رمق، کوئی ایک ایمان کی جو ہے وہ کرن، کوئی ایک کسک، کوئی ایک چبھن، کوئی. کتنا قرآن پڑھتے ہیں اور کتنی آیتیں پڑھتے ہیں اور کتنا یاد کرتے ہیں اور کتنے دعوے کرتے ہیں، کتنا لا الہ الا اللہ پڑھتے ہیں. سورت یاسین کا صبح شام لوگ ورد کرتے ہیں، سورت یاسین کا ختم کرتے ہیں. لیکن کیا سورت یاسین جو ہے وہ خالی وظیفہ ہے؟ کیا لا الہ الا اللہ خالی تسبیح کے دانے پر گرانے کا نام ہے؟ نہیں لوگو، لا الہ الا اللہ اور سورت یاسین پڑھنا اور قرآن کو پڑھنا. انی آمنت بربکم فاسمعون، اس کا مطلب ہے وجاء من اقصی المدینہ یسعى رجل یسعى، اس کا مطلب ہے وما لی لا اعبد الذی فطرنی ولیہ ترجعون. دلائل کا دینا، ڈٹ جانا، جم جانا، آندھیاں اور طوفان آپ کو ہلا نہ سکیں، آپ ایسا چراغ بن جائیں، میں ایسا چراغ بن جاؤں. اور آپ کو پتہ ہے وہ چراغ جو پہاڑی کا چراغ ہو، پہاڑی کے چراغ کیسے ہوتے ہیں؟ پہاڑی جو ہے نا، پہاڑی پر چراغ جو جلتے ہیں وہ اصل میں سرمایہ ہوتے ہیں، کیونکہ جلتے ہوئے چراغوں کو ہوائیں بجھا دیا کرتی ہیں، لیکن جب پہاڑی پر چراغ جلتے ہیں وہ بجھتے نہیں ہیں، وہ پہاڑی کا نمک ہے. عام طور پر پہاڑ کے اندر پتھر ہوتے ہیں، کچھ کانیں ایسی ہوتی ہیں جو پہاڑی کا نمک ہوتے ہیں، نمک بن جاتی ہیں، یا پھر پہاڑی کے اندر سے ہیرے جوہرات کی کانیں نکل آتی ہیں. آپ کو اور مجھ کو ایمان کی کانیں بننا ہے، ہیرے جوہرات بننا ہے، کوئلے نہیں بننا، پتھر نہیں بننا، لکڑی نہیں بننا جس کو جلا کر ختم کر دیا جائے. وقود الناس کیا ہے؟ والحجارتو ہے نا، انسان اور پتھر جو ہیں وہ کیا ہوں گے؟ جہنم کا ایندھن ہوں گے. تو اللہ تعالیٰ مجھے اور آپ کو عمل کی توفیق دے گی. جتنی آیات ہیں انہوں نے عقیدہ توحید، عقیدہ رسالت اور عقیدہ آخرت جو ہے وہ بیان کیا ہے، اور بڑا خوبصورت بیان کیا ہے. تو اللہ تعالیٰ ہم سے وہ کام کروائے جو اللہ کو پسند ہے. اور جتنی زندگی گزر گئی سو گزر گئی، اب جو باقی رہتی ہے نا، ایک شان کے ساتھ، ایک آن کے ساتھ، ایک وقار کے ساتھ، صداقت کی ننگی تلوار بن جائیں، ڈٹ جائیں، اب سنبھل جائیں. غافلون، غفلت کو چھوڑ دیں، اپنی زندگی کو باتوں میں ضائع نہ کریں، اپنی زندگی کو انٹرنیٹ پر، بستروں کو توڑ توڑ کر نہیں، چارپائیاں توڑے نہیں، تھک جائیں سو سو کے نہیں، گلے شکوے کر کر کے نہیں، بہت زندگی میں نے اور آپ نے ضائع کر دی کہ فلاں کی وجہ سے میں ایسی ہوں، بڑی مشکل ہے، زمانہ ایسا ہے، رشتہ دار ایسے ہیں، میرا ساتھ ایسے لوگوں سے ہے، اور فہم غافلون، اب غفلت سے نکل آئیں، اور جو جتنی تھوڑی بہت زندگی باقی ہے اور اتنا کم ہے کہ جب میرے اور آپ کے بال ہمیں سفید نظر آتے ہیں تو یہ کیا ہے، یہ بھی نذیر ہے، سفید بال ہیں، رنگ کالا کر لیتے ہیں اور پھر خوش ہوتے ہیں کہ ابھی تک ہم جوان ہیں، ابھی تو میں جوان ہوں، نہیں، بہت تھوڑے دن باقی ہیں، اب چل چلو کے دن ہیں، کوئی تو ایسے عمل کر جائیں، کیسے عمل، ما قدم و آثار ہوں، عمل تین طرح کے ہیں، ایک وہ جو میں اور آپ کرتے ہیں، نمبر دو دوسرے جو کہ آثار ہیں ہمارے، آثار اور نتائج ہمارے عملوں کے اچھے ہیں کہ برے، اور تیسرے یہ کہ قدموں کے نشان، اور قدم اچھے راستے میں چل کر کتنے جاتے ہیں اور برائی کے راستے میں چل کر کتنے جاتے ہیں، کوئی ایسا عمل تو کرنا چاہیے نا، بہت زندگی گزر گئی، اور کیسے پتا چلے گا، یہ میری اور آپ کی سنجیدگی، میری اور آپ کی یسعا، میری اور آپ کی عملی طور پر اسلام کا ساتھ دینا یہ بتائے گا، اگر ہم بھی گلے شکوے کرتے رہے، فلاں نے یہ کہہ دیا، یہ مسئلہ ہو گیا، میں کیا کروں، میں لٹ گئی، میں مر گئی، ایک ہی طرح کا غم ہے ہر وقت ہمیں لگا، تو اس کا مطلب ہے کہ ابھی بھی میں اور آپ جو ہے نا وہ سنبھلے نہیں ہیں، بس چھوڑیں ساری باتوں کو، اتنا وقت نہیں ہوتا، جس کے پاس کام زیادہ ہو اور وقت تھوڑا ہو پھر وہ ادھر ادھر کی غیر ضروری چیزوں میں نہیں الجھتا، بھاگتا جاتا ہے، دوڑتا جاتا ہے، سبقت لے جانے کی فکر کرتا ہے، تو اللہ تعالیٰ ہم سب کو بہترین مسلمان